अनि हामी वास्तवमा योहन्नाको सुसमाचार क्रिस्चियन विश्वासको लागि एकदमै महत्त्वपूर्ण सुसमाचार हो। यसमा धेरै कुराहरू हामी पाउँदछौँ र विशेष गरी सुरुकै बेलामा हामीले हेरेका थियौँ कसरी प्रेरित योहन्नाले योहन्नाको सुसमाचारमा चाहिँ उल्लेख गरेका छन्, विशेष गरी येसु को हुनुहुन्छ भनेर। अनि त्यो कुरो चाहिँ हामीले गएको हप्ताहरूमा हेरेका थियौँ। अनि उनले के भन्छन् भने येसु प्रभुले गर्नुभएको धेरै चिन्हहरू यहाँ लेखिएको छैन, तर यहाँ ती कुराहरू लेखिएको छ जसद्वारा हामी येसु को हुनुहुन्छ भनेर उहाँमा विश्वास गरेर उहाँबाट पाउने अनन्त जीवन प्राप्त गर्न सकौँ। त्यो उनको उद्देश्य। त्यस कारणले त्यही फोकसलाई हेरेर हामी निरन्तर अध्ययन गर्दछौँ। अनि आजको विषयमा चाहिँ येसु प्रभुले घोषणा गर्नुभएको अर्को हो, पहिलो घोषणा सातवटा मध्ये जुन उहाँले घोषणा गर्नुभएको, तपाईँलाई म यो यहाँनिर हामीले सातवटा येसु प्रभुले म हुँ भन्नुभएको हामीले योभन्दा अगाडि हेरिसकेका छौँ। अनि पहिलो चाहिँ म जीवनको रोटी हुँ, अर्को चाहिँ म संसारको ज्योति हुँ, अर्को चाहिँ म ढोका हुँ, अर्को म असल गोठालो हुँ, अनि अर्को चाहिँ म पुनरुत्थान र जीवन हुँ, अनि अर्को चाहिँ सत्य जीवनको मार्ग हुँ, अनि साँचो दागको बोट हुँ। त्यो चाहिँ अन्तिममा योहन्ना 15 अध्यायमा हामी देख्दछौँ। त्यसैले आज हामी जीवनको रोटी मै हुँ भनेर येशु प्रभुले भन्नुभएको कुरालाई हेर्नेछौँ। अनि विशेष गरिकन योहन्नाको सुसमाचार, येशु प्रभुको यी वचनहरू एकदमै महत्त्वपूर्ण छन्। हामी सरसर्ती यसलाई अगाडि हेर्नेछौँ। वास्तवमा योहन्ना 3 अध्यायमा येशु प्रभु र निकोदेमसको भेट हुन्छ, अनि त्यहाँ कसरी परमेश्वरको राज्यमा प्रवेश गर्ने एउटै मात्र तरिका हो नयाँ गरी आत्मिकी रूपमा जन्मने, परमेश्वरबाट जन्मने, त्यो कुरा चाहिँ प्रष्ट उनले पारेको छन्। अनि योहन्ना 3 अध्यायको 3 पददेखि 8 पदसम्म हामीले हेऱ्यौँ भनेदेखि 3 पदमा चाहिँ परमेश्वरको राज्य देख्नु पनि सक्दैन जबसम्म उ फेरि नयाँ गरी जन्मिँदैन। अनि नयाँ गरी अर्को 5 पदमा चाहिँ प्रवेश गर्न सक्दैन। त्यस कारण नयाँ जन्म परमेश्वरले हामीलाई दिनुहुन्छ। अनि योहन्ना 3 अध्यायको 16 पदमा परमेश्वरको प्रेम हाम्रो उद्धारको लागि, उहाँले हामी पापी छँदै प्रेम गर्नुभयो। अनि वास्तवमा त्यो पदमा चाहिँ हामी देख्दछौँ कसरी परमेश्वर उहाँको सृष्टि मानिसहरूको लागि, तपाईँ र मेरो लागि, हामीले केही गर्न नसक्दा पनि उहाँले नै इनिसिएटिभ भन्छ, उहाँले नै यो कुरा पहल गर्नुभएर आफ्नो पुत्रलाई संसारमा हाम्रो सट्टामा दुःख भोग्न र बलिदान हुन पठाउनु भयो, जसले गर्दा हाम्रो पापको दण्ड तिरिदिनु भयो र हामी स्वतन्त्र भएर उहाँमा विश्वास गर्न सक्छौँ। त्यसैले आत्मिकी जन्म तब हुन्छ जब कुनै एक व्यक्तिले येशूलाई परमेश्वरको पुत्रको रूपमा आफ्नो पापको लागि संसारमा परमेश्वरले बलिदान हुन पठाउनु भयो र येशू ख्रीष्ट क्रुसको बलिदानद्वारा हामी सबैको पापको दण्ड तिरिदिनु भयो र उहाँ गाडिएर बौरी उठ्नु भयो भनेर विश्वास गर्छ, उसले उद्धार पाउँछ। यही कुरा सुसमाचारमा हामी प्रष्ट देख्दछौँ। अनि येशूले हाम्रो पापको दण्ड आफैमा लिनुभयो। जब हामी येशूमा विश्वास गर्छौँ, उहाँको आज्ञा अनुसार हाम्रो जीवन जिउने समर्पण गर्छौँ, हाम्रो पापहरू उहाँले हामीबाट हटाइदिनुहुन्छ। वास्तवमा बाइबलमा लेखेको छ, सिन्दुरे रङ जस्ता पापहरू हिउँ जस्ता सेता भए। अनि हाम्रो पाप चाहिँ पूर्वबाट जति पश्चिम जति टाढा छ त्यति टाढा हटाइदिनुहुन्छ। अनि यो उद्धारको काम चाहिँ हामीले केही कोसिस गरेर सक्दैनौँ, हाम्रो कति पनि योगदान छैन, केवल विश्वास मात्र त परमेश्वरले सित्तैमा दिनुहुन्छ। यो नै सुसमाचारको सबभन्दा ठुलो एउटा खुसीको कुरा हो, किनभने हामीले कमाउन सक्छौँ कि सक्दैनौँ, अरू धर्ममा जस्तो गर्न त सबै भनेका कुराहरू गरेँ तर जान चाहिँ जाइन्छै जाइन स्वर्ग, त्यो कहिले निषेध नहुने। तपाईँ र मेरो विश्वास येशु प्रभुमा जो सुसमाचारमा छ, हाम्रो अवस्था त्यस्तो छैन, हामीलाई निश्चय त उहाँले दिनुहुन्छ। अनि आजको विषयमा पनि हामीले ती कुराहरू हेर्छौँ। अब हामीले हाम्रो पापको दण्ड भोग्नु पर्दैन, किनभने येशु हाम्रो खातिर दोषी ठहरिनु भयो र हाम्रो पापको दुःख आफैमा लिएर भोग्नुभयो, त्यसको कष्ट उहाँले सहिदिनुभयो, हाम्रो ठाउँमा मरिदिनुभयो, हाम्रो सट्टामा बलि हुनुभयो। मानव जातिप्रति परमेश्वरको प्रेमको एकदमै ठुलो प्रदर्शन बाइबलमा रोमीमा 5:8 पावलले भन्दछन्, हामी तर्फको परमेश्वरको प्रेम यसैमा प्रमाणित भएको छ, हामी शत्रु छँदै ख्रिस्ट हाम्रो लागि मर्नु भएको छ। अनि यही कुरा चाहिँ हामीले प्रष्ट देख्छौँ, हाम्रो उद्धारको निम्ति परमेश्वरले गर्नुभएको यो महान कामको लागि हामी उहाँलाई प्रशंसा र धन्यवाद दिन सक्छौँ, अरू केही गर्नु केही उहाँलाई चाहिँदैन। अनि वास्तवमा बाइबलमा सबभन्दा महत्त्वपूर्ण कुरा नै हामी परमेश्वर प्रति धन्यवादी हुने कुरा नै सबभन्दा महत्त्वपूर्ण कुरा छ। आज हामी युहन्नाको सुसमाचारमा प्रेरित युहन्नाले म हुँ भन्ने अथवा आई एम भन्ने जुन स्टेटमेन्ट जुन घोषणा गर्नुभएको छ त्यसको पहिलो घोषणा म हुँ भन्ने घोषणालाईको बारेमा हेर्नेछौँ। अनि युहन्ना 6 यीशुले भन्नुहुन्छ म जीवनको रोटी हुँ। उहाँको यो घोषणा महत्त्वपूर्ण छ। यस सत्यले जुन कुरा येसुले भन्नुहुन्छ जीवनको रोटी म हुँ, हामी येसु ख्रिस्टमा विश्वास गर्नेहरूले प्रष्ट जान्नुपर्ने धेरै महत्त्वपूर्ण कुराहरू यो स्टेटमेन्टबाट हामी सिक्दछौँ। जुन परिस्थिति र सन्दर्भमा येसुले उहाँ जीवनको रोटी हुनुहुन्छ भनेर भन्नुभएको थियो त्यसको बारेमा अलिकति विचार गर्नु राम्रो हुन्छ। अनि जुन चाहिँ तपाईँलाई म भन्न चाहन्छु त्यो परिस्थिति र त्यो अवस्थामा उहाँले यो कुरा भन्नुभएको थियो। अनि हामी सुरुमा यो एक दुईवटा बाइबलका पदहरू यहाँ पढ्नेछौँ, सबै चाहिँ मैले पढ्न ल्याउँदिनँ किनभने धेरै टाइम लाग्छ। योहन्नाको सुसमाचार 6:26-29 चाहिँ मैले पढ्न विचार गरेको छु। 25 तिनीहरूले उहाँलाई 25 लेखेको छ योहन्ना 6 तालको पारिपट्टि भेटाएर सोधे गुरुजी तपाईँ यहाँ कहिले आउनुभयो। अनि 26 येशूले तिनीहरूलाई जवाफ दिई भन्नुभयो साँच्चै म तिमीहरूलाई भन्दछु तिमीहरू चिन्हहरू देखेर होइन तर अघाउन्जेल रोटी खाएको कारणले मलाई खोज्दछौ। अनि 27 नष्ट हुने भोजनको निम्ति परिश्रम नगर तर अनन्त जीवनसम्म रहने भोजनको निम्ति परिश्रम गर जो मानिसहरूको पुत्रले तिमीहरूलाई दिनेछ किनभने परमेश्वर पिताले उसमाथि आफ्नो छाप लगाउनु भएको छ। 28 तिनीहरूले उहाँलाई भने परमेश्वरले चाहनु भएको काम गर्नलाई हामीले के गर्नुपर्छ। येशूले तिनीहरूलाई भन्नुभयो परमेश्वरको काम यही हो जसलाई उहाँले पठाउनुभयो उसमाथि विश्वास गर्ने। यसैले यो खण्डमा ठुलो मानिसहरूको भिड त्यहाँनिर थियो किनभने भर्खरै उहाँले 12,000 के भन्छ 5,000 मानिसहरूलाई केवल 5 रोटी र 2 माछाबाट 5,000 मान्छेलाई टुक्रा टुक्रा पारेर अगाउन जेल खुवाउनु भएको थियो, होइन अगाउन जेल खुवाउनु भएको थियो। उनीहरू अगाउन जेल खान सकुन्जेल खाएका थिए र अझै त्यहाँ हामी देख्दछौँ खाना खाएर पनि बढी भएको थियो। अनि खाना खाइसकेपछि मानिसहरूलाई येशूप्रभुले त्यो भिडलाई त्यहीँ छोड्नुभयो अनि तालको पल्लोपट्टि पारिपट्टि चेलाहरूलाई पहिले भन्नुभएको थियो त्यहाँ जान भनेर अनि त्यहाँ तिनीहरूलाई छोडेर जानुभयो अनि 12 चेलाहरू त्यहाँ गएका थिए। अनि जुन कुरा चाहिँ हामीले यो 25 हामी देख्दछौँ योहन्नाको सुसमाचार यो 6:35 उहाँलाई तालको पारिपट्टि भेटाएर उहाँले गुरुज्यू तपाईँ यहाँ कहिले आउनुभयो भनेर सोधेको यहाँनिर हामी देख्दछौँ। अनि येशू प्रभु वास्तवमा यी मानिसहरू यत्रो भिड त पछि लागेका थिए तर येशू प्रभुले यो भिडको चाहना के छ उनीहरूको विचार के छ सबै जान्नुहुन्थ्यो। त्यस कारणले उहाँ एकैचोटि पारी गएर मात्र पारी गएर मात्र तिनीहरूलाई भेट्नुभयो। येशूलाई थाहा थियो यी भिडले मानिसहरूलाई खोजिरहेको छ किनभने उहाँले तिनीहरूको शारीरिक भोक एकदमै सन्तुष्टि पार्नुभएको थियो। 5,000 मानिसहरूलाई चाहिँ अचम्मको चमत्कार गरेर खालि 5 रोटी र 2 माछाबाट उनीहरूले खाना खाएका थिए अनि त्यो भोजनको आनन्द तिनीहरूले लिइरहेका थिए। अनि उनीहरू ती मानिसहरूको जहिले पनि यही सोच हुन्छ, जहाँनिर केही कुरा पाइन्छ त्यसको पछि कुद्ने। त्यस्तै यी भिडहरू 5,000 मान्छेहरू यो पेटभरि खाना सित्तैमा पाएको हो, उनीहरू अब त सधैँ यसको पछि लागेपछि सधैँ सित्तैमा पेटभरि खाना पाइन्छ, उनीहरूको चाहना त्यही देखिन्छ यहाँनिर। तर यो कुरालाई प्रयोग गरेर येशु प्रभुले एकदमै महत्त्वपूर्ण कुरा सिकाउन खोजिरहनु भएको हामी देख्दछौँ। अनि पहिलो कुरा चाहिँ 6:27 येशुले तिनीहरूलाई भन्नुभयो कि भन्नुभएको कुरा के छ भनेदेखि, तिनीहरूले शारीरिक भोजन जसले शरीरको आवश्यकता पुरा गर्न सक्छ त्यसलाई मात्र ध्यान दिइराखेका कुरा चाहिँ येशु प्रभुले त्यहाँ बुझ्नुहुन्थ्यो होइन। त्यसैले तिनीहरूलाई सिकाउन कोसिस गर्नुभयो अनन्त जीवनसम्म डोर्याउने भोजनको लागि काम गर्नुपर्छ। अनि यो जीवनको एउटा महत्त्वपूर्ण सत्य हो अनि हरेक विश्वासीले बुझ्नुपर्ने कुरा हो। शारीरिक भोजन एउटा कुरा, यो संसारको खाँचो एउटा कुरा, यहाँ संसारमा मात्रै काम लाग्ने चाहना एउटा कुरा, यसो झट्ट हेर्दाखेरि हामी सबै यही संसारकै लागि नै दिन रात खटिराखेका हुन्छौँ होइन। तर यो संसारभन्दा पनि अनन्त जीवनसम्म डोर्याउने भोजनको वास्ता गर्नुपर्छ। यो संसार त्यसको चाहिँ व्यवस्था गरेर खालि यो क्षणिक अस्थायी जीवनको लागि तिमीहरू किन पछि लाग्छौ भनेर येशु प्रभुले यहाँनिर सम्झाउन कोसिस गर्नुभएको छ। मानिसहरूलाई प्रायः जसो आफ्नो शारीरिक आवश्यकताको बारेमा चिन्ता हुन्छ होइन, हामीहरूलाई पनि हुन्छ, उनीहरूले के खाने, के पिउने, के लाउने होइन, घरै छैन अहिलेसम्म मेरो अवस्था, कसरी बस्ने, गरिब भयो, यो पनि एकदमै महत्त्वपूर्णै छ। घर भएपछि सजिलो हुन्छ बस्नलाई होइन, परिवारलाई। तर यी कुराहरू यस संसारसँग मात्र सम्बन्धित छन्। आजको पाठमा यो सबभन्दा महत्त्वपूर्ण सत्य हो, यो संसारिक खाँचो छ, चाहिन्छ, जसको लागि हामी रात दिन परिवारको लागि हामी मेहनत गर्छौँ, तर यसको महत्त्व यो संसारको लागि मात्रै छ, योसँग मात्रै सम्बन्ध छ। अनि यो संसार अस्थायी छ, आजको विषयमा सबभन्दा महत्त्वपूर्ण कुरा यो सिक्दैछौँ हामी, यो संसार अस्थायी छ। मानिसहरूको जीवन कति हुन्छ मानिलिउँ, तपाईँले कल्पना गर्नुहोस् होइन, कोही कोही मेरो बुवा चाहिँ 93 वर्ष बाँच्नुभयो। अब बाइबलले के भन्छ भने नि, परमेश्वरले दिएको मानिसलाई 70 वर्ष, त्यस कारणले अधिकांश मान्छेहरू 70 वर्षमा चट हुन्छन् होइन, कोही कोही 80 वर्ष पुग्छन्। अनि मेरो एकजना साथी 86 वर्ष भयो, उसको ढाड दुख्या छ अहिले, मेरो एकदम नजिकको साथी। मेरो 2-3 जना साथीहरू निकै बिरामी छन् अहिले, उनीहरू एउटा चाहिँ हार्टको प्रब्लम भएर के गरिरहेछ। अब हिजोसम्म हामी दिनदिनै लन्च खाने, प्रार्थना गर्ने धेरै गर्थ्यौँ, अहिले चाहिँ उनीहरू 20 वर्ष अगाडि भर्खरको थियो उनीहरू, मैले भेटेको उनीहरूलाई यो 20 वर्ष कति आनन्द गऱ्यो होइन। मतलब के छ, यो संसारको जीवन चाहिँ हामी सबैको अन्त हुन्छ भन्ने कुरा हो। कोही कोही मान्छे बढी गरेर 100 वर्ष बाँच्न सक्छ, तब जब यो संसार एक दिन त छोड्नुपर्छ, हामीले सबै देखिराखेका छौँ। अनि सबै आत्माहरू यस दुनियाँबाट जब छोड्दछन्, कुनै मान्छे शरीरमा मर्दछ, त्यो फेरि देखा पर्दैन, फेरि उसँग कुरा गर्न सकिँदैन। यही सत्य छ यो संसारमा हुँदाखेरि होइन, उनीहरूको आत्मा अर्कै दुनियाँमा पुग्छ, अर्कै दुनियाँमा। अनि यो अर्को संसार जुन चाहिँ यो संसार छोडेपछि मानिसको आत्मा, तपाईँहरू मेरो आत्मा पनि एक दिन त्यहाँ जाने हो, अनि त्यहाँ चाहिँ 100 वर्षभन्दा धेरै लामो छ, त्यहाँ 1,000 वर्षभन्दा 10,000 वर्षभन्दा एकदम लामो छ, त्यो त एकदम लामो न लामो छ होइन, त्यहाँ त अनन्तसम्म कहिले अन्त हुँदैन। अनि यो संसारमा हामीले बिताएको छोटो, कोही कोही मान्छे धेरै बाँचेर 100 वर्ष, अनि त्यो तर अनन्तताको जीवन धेरै धेरै, त्यो यो संसारको भन्दा अनन्तताको जीवन धेरै धेरै महत्त्वपूर्ण छ। अनि आजको पाठले यही कुरा येशु प्रभुले सिकाउन कोसिस गर्दै हुनुहुन्छ। वास्तवमा मानिलिउँ तपाईँहरू मेरो औँलाको यति भाग होइन, अब लामो डोरी लिनुभयो भने त्यो डोरीको छेउ चाहिँ यति भाग, त्यो अनन्त जीवन चाहिँ यति लामो डोरी हो कि यो पृथ्वीलाई नै त्यसले घेरिदिन्छ, तर तपाईँहरूमा यो संसारमा बस्ने चाहिँ यो औँलाको यति भाग हो। अनि यति भागमा पनि हामी जन्मिने, स्कुल जाने, बिहे गर्ने, त्यसपछि बलियो भएर पैसा कमाएर मेहनत गरेर सबै बचाउँदै जाने तर अन्तमा गएर यति अलिकति कति वर्ष होला अनि सबै त्यो बचाएको कुरा चाहिँ त्यसको लागि क्या अनि कतिजना मान्छेहरूले त्यसलाई उपभोग पनि गर्न पाउँदैन। वास्तवमा यो आजको विषयले यसलाई मद्दत सोच्नलाई मद्दत गर्दछ। हाम्रो ध्यान केमा छ? यसो प्रभुले सबभन्दा मुख्य कुरा त्यही भन्दै हुनुहुन्छ यहाँ कि मानिसहरूले यो संसारको शरीरको भोजन मात्र होइन तर आत्माको भोजन जो अनन्त जीवनमा डराउँछ त्यसको ख्याल गर्नुपर्छ, त्यसको ध्यान दिनुपर्छ। अनि त्यो अनन्त जीवनमा पुर्याउने भोजन चाहिँ म हो, जीवनको रोटी म हो, यो यसु प्रभुको वचन हो होइन। त्यसैले यसुले तिनीहरूलाई आफ्नो शारीरिक आवश्यकता मात्र पुरा गर्ने भोजनको लागि होइन तर अनन्त जीवनमा लैजाने भोजनको लागि काम गर्नु भनेर भन्नुभएको छ। अनन्त जीवनको लागि तिनीहरूलाई शक्ति र मद्दत दिने भोजन चाहिँ यसु प्रभु हुनुहुन्छ होइन। अनि केवल शारीरिक जीवनको लागि को भोजन आवश्यकता छ अघि हामीले हेऱ्यौँ। अनि प्राय हामीहरू धेरै जस्तो 24 घन्टा 7 दिन 1 महिना 1 वर्ष हिसाब गऱ्यो भने सुत्ने खाने अनि त्यसपछि काम गर्ने अनि त्यो धेरै जस्तो काम चाहिँ यही सुत्ने खानेकै लागि हुन्छ। तर आजको वचनले तपाईँहरू मलाई अलिकति ध्यान दिलाउँछ, सम्झाउँछ कि त्योभन्दा महत्त्वपूर्ण भोजन पनि छ अनि त्यो भोजनतिर हामीले ध्यान दिनुपर्छ। अनि एउटा खुसीको कुरा येसुले तिनीहरूलाई भन्नुभयो, उहाँले तिनीहरूलाई अनन्त जीवनसम्म बचाउने भोजन दिन सक्नुहुन्छ। अनि यो भोजन उहाँले तिनीहरूलाई जुन भोजन येसु प्रभुद्वारा हामी पाउँदछौँ त्यसले चाहिँ अनन्त जीवनमा जान सकिन्छ। अनि उहाँले भन्नुहुन्छ, येसुले तिनीहरूलाई यो कुरा भन्नुहुन्छ, अनन्त जीवन दिने भोजन, अनन्तसम्म रहने जीवन दिने भोजन उहाँ दिन चाहनुहुन्छ, उहाँ दिन सक्नुहुन्छ। अनि उहाँले दिने प्रतिज्ञा गर्नुभएको छ। अनि यो सबभन्दा महत्त्वपूर्ण कुरा होइन आजको वचनमा। जब येसुले यी कुराहरू भन्नुभयो, मानिसहरूले यो अनन्त जीवन दिने भोजनको बारेमा कुरा भइरहेछ है यहाँ, मानिसहरूले के विचार गरे भने नि उनीहरूले येसुले दिने भोजन चाहिँ हरेक मान्छेलाई चाहिँ ओहो यो त चाहिने रहेछ, हामीलाई पनि दिनुहोस् प्रभु भन्न थाले उनीहरूले होइन। त्यसपछि यहाँनिर के छ भनेदेखि तपाईँले 28 पदमा हेर्नुभयो भनेदेखि त्यहाँ के देख्नुहुन्छ, तिनीहरूले उहाँलाई भने परमेश्वरले चाहनुभएको काम गर्नलाई हामीले के गर्नुपर्छ भन्न खोजेको चाहिँ, परमेश्वरले चाहनुभएको काम गऱ्यो भने चाहिँ अनन्त जीवनको भोजन प्राप्त हुने भयो नि, अनन्त जीवनसम्म प्राप्त हुने भयो नि, कहिले नमर्ने जीवन पाइने भयो, त्यसलाई चाहिँ के गर्नुपर्छ, तुरुन्तै हामीले के गर्नुपर्छ भन्ने कुरा यी मानिसहरूको मनबाट आएको छ। उनीहरू यो भोजनको लागि एकदम उत्कट इच्छा गरिराखेका छन्, त्यो कुरो हामी यहाँनिर प्रष्ट देख्छौँ। अनि त्यसको मतलब चाहिँ यस्तो भोजन प्राप्त गर्नलाई चाहिँ के गर्नुपर्छ, के काम गर्नुपर्छ, त्यो मानिसहरूको धेरै जस्तो काम गर्ने नै कुरा छ। किनभने यो संसारमा हामीले कुनै पनि कुरा काम नगरिकन नकमाइकन पाउँदैनौँ, त्यस कारण धेरै जस्तोको विचार एकैचोटि मैले के गर्नुपर्छ भन्ने नै हुन्छ। अनि यो कुरा प्रष्ट थियो कि यस्तो भोजन सबैले त्यहाँ भएका सबै 5,000 मान्छेहरू थिए, यहुदीहरू दुनियाँभरका मान्छेहरू तिनीहरू सबैले चाहना गरेको हामी देख्दछौँ। उनीहरू त्यो पाउन चाहन्थे र कसरी पाउने भनेर थाहा थिएन, तर त्यो थाहा त्यो कसरी पाउने भन्ने कुरा थाहा पाउन चाहन्थे। यसुले तिनीहरूलाई भन्नुभयो यो भोजन आफै काम गरेर कमाउन सकिँदैन, यो भोजन प्राप्त गर्न एक व्यक्तिले गर्न सक्ने एउटा मात्र कुनै पनि व्यक्तिले एक व्यक्तिले प्राप्त गर्नुपर्छ। जस्तो परिवारमा एकजनाले पाएर अथवा एउटा भिडमा एकजनाले पाएर यो हुनेवाला छैन, हरेक व्यक्तिले डिसिजन गर्नुपर्छ, हरेक व्यक्तिले प्राप्त गर्नुपर्छ। अनि त्यो एउटै उपाय छ, त्यो हो परमेश्वरले पठाउनु भएको येशु ख्रिस्टमा विश्वास गर्नु। अनि यो कुरो चाहिँ येशु प्रभुले त्यहाँनिर भन्नुहुन्छ। अनि त्यो येशु ख्रिस्टमा विश्वास गर्ने भन्ने कुरा बाइबलमा धेरै त्यसको बारेमा वर्णन गरिएको छ, आज त्यसलाई मैले उल्था के अरे वर्णन गर्न लागेको छैन। तर योहन्नाको सुसमाचार 6:26 येशुले तिनीहरूलाई जवाब दिए भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु तिमीहरू चिन्हहरू देखेर होइन तर अगाउन्जेल रोटी खाएको कारणले मलाई खोज्दछौ। धेरै जस्तो मान्छेहरू भौतिक कुराकै लागि, कतिचोटि मान्छेहरू चर्चमा जाने पनि भौतिक कुराको लागि हुनसक्छ है, मान्छेले दोष पनि लगाउँछ डलरले क्रिस्चियन भयो अथवा कहाँबाट पैसा पाएर क्रिस्चियन भयो अथवा कसले लोभ देखायो, धेरै किसिमका दोषहरू पनि लाग्छन्। अनि कहिलेकाहीँ त्यो कुरो सत्य हुन्छ किनभने मान्छेहरू आफ्नो भौतिक कुरा नै सबभन्दा महत्त्व दिन्छन् र त्यही कुराको लागि चर्च पनि जान सक्छन्। तर यहाँ यसु प्रभुले के भन्छ, नष्ट हुने भोजनको निम्ति परिश्रम नगर। तर यहाँनिर 29 पदमा के अरे 27 पदमा के लेखेको छ, नष्ट हुने भोजनको निम्ति परिश्रम नगर तर अनन्त जीवनसम्म रहने भोजनको निम्ति परिश्रम गर जो मानिसहरू मानिसको पुत्रले तिमीहरूलाई दिनेछ। भनेको चाहिँ यसु प्रभु चाहिँ मानिसको पुत्र भएर आउनुभयो, उहाँको आफ्नो बारेमा भन्नुभएको छ यहाँ, किनभने परमेश्वर पिताले उहाँ उसमाथि विश्वास के अरे आफ्नो छाप लगाउनु भएको छ। त्यसपछि हामीले पढ्नुपर्ने चाहिँ योहन्नाको सुसमाचार 6:30-36 तर मसँग हामीसँग टाइम छैन, त्यसैले हामी यो पढ्ने कुरा चाहिँ तपाईँले घरमा पछि पढ्न सक्नुहुन्छ, पुरै योहन्नाको सुसमाचार 6 अध्याय है, तर हामी सरसर्ती वचनतिर जान्छौँ किनभने धेरै लामो हुनेवाला छ। मानिसहरूले यो भोजनलाई मोसाले जब यो भोजनको कुरा रोटीको कुरा आयो होइन, यसुले म जीवनको रोटी भनेर भन्नुभयो, मानिसहरूले तुरन्त यो भोजन चाहिँ पुरानो नियममा इजरायलीहरू जब मिश्र देशबाट मुसाद्वारा परमेश्वरले निकालेर ल्याउनु भयो, उनीहरू कनानमा प्रतिज्ञाको मुलुकमा जानुभन्दा पहिला मरुभूमितिर भौतारिरहेका थिए, उनीहरूको खानेकुरा खेती केही थिएन, अनि मुसाद्वारा परमेश्वरले मन्ना भनेर रोटी दिनाउनु भएको थियो, अनि त्यो मन्ना चाहिँ स्वर्गबाट आएको रोटी भनेर भनिन्थ्यो, अनि उनीहरूले तुरुन्तै त्यो कुरातिर सम्झेको हामी देख्दछौँ। तपाईँले यो पढ्नुभयो भने सायद मैले पढ्नु राम्रो हुन्छ होला, एकचोटि 30 देखि, यसकारण तिनीहरूले उहाँलाई भने तपाईँ के चिन्ह देखाउनुहुन्छ, सो हामी हेरौँ र तपाईँलाई विश्वास गरौँ, किनभने विश्वास गर्नु नै भोजन हो भनेछ नि त। तपाईँले तपाईँ के गर्नुहुन्छ, 31 पदमा हाम्रो पिता पुर्खाले उजाड स्थानमा मन्न खाए, अब त्यो मन्नको आश्चर्यकर्म अब्राहमको कुरा तिनीहरूले ल्याइरहेछन् यसु प्रभुलाई, जसरी लेखिएको छ उहाँले तिनीहरूलाई खानलाई स्वर्गबाट रोटी दिनुभयो। अनि त्यसपछि 32 पदमा 6 यसुले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु तिमीहरूलाई स्वर्गबाट रोटी दिने मूसा होइनन्, तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिनुहुने मेरो पिता हुनुहुन्छ। यसु प्रभुले चाहिँ तिनीहरूको विचारलाई सुधार्नुहुन्छ। अनि 6:33 किनभने परमेश्वरको रोटी त्यो हो जो स्वर्गबाट ओर्ले आउँछ र यस संसारलाई जीवन दिन्छ। यसु प्रभुले फेरि पनि संसारलाई त्यो जीवन दिने स्वर्गबाट परमेश्वरबाट आएको रोटीको बारेमा सम्झाउनु भयो। अनि 34 पदमा यसुले तिनीहरूलाई के तिनीहरूले यसुलाई भने, प्रभु यो रोटी हामीलाई सधैँ दिनुहोस्। तुरुन्तै उनीहरू त्यो रोटीको चाहना गर्न थाले। त्यसपछि हामी यहाँ देख्दछौँ यसुले तिनीहरूलाई भन्नुभयो, जीवनको रोटी म हुँ। जीवनको रोटी म हुँ, कहाँनिर पुग्यो भने यहाँनिर, जीवनको रोटी म हुँ, मका आउने भोकाउने छैन र ममाथि विश्वास गर्ने कहिले तिर्खाउने छैन। अनि योहन्ना 36:36 तर मैले तिमीहरूलाई भनेकै छु तिमीहरूले मलाई देखेका छौ र पनि विश्वास गर्दैनौ। यसु प्रभुले उनीहरूलाई यो कुरा क्लियर गर्नुहुन्छ। अनि मानिसहरूले यो भोजनलाई मोसाले इजरायलीहरूलाई दिएको मन्नासित अनन्त जीवनको निम्ति जोड्न थाले। मरुभूमिमा भौतारिँदै गर्दा मोसाले इजरायलीहरूलाई खानको लागि मन्ना दिएको थिए, जुन चाहिँ परमेश्वरले उपलब्ध गराउनु भएको थियो। हरेक दिन मन्ना चाहिँ थाप्नु पर्थ्यो। तपाईँले यो मन्नाको बारेमा, स्वर्गबाट आएको रोटीको बारेमा चाहिँ प्रस्थानको पुस्तक उत्पत्ति के अरे पुरानो नियममा प्रस्थानको पुस्तकमा तपाईँले 16:4 स्वर्गबाट आएको रोटी भनेर त्यो मन्नाको बारेमा भनेको तपाईँले पाउनुहुन्छ। त्यसैले कुराकानीको सुरुमा अनन्त जीवन दिने भोजन भन्ने कुरा जो यसु प्रभुले भन्नुहुन्छ, मान्छेहरूले चाहिँ मोसाकोले दिएको अनन्त के भन्छ मन्नासँग जोड्दछ, स्वर्गबाट आएको रोटीको कुरामा पुर्याएका छन् यहाँनिर होइन। मानिसहरूले यसुलाई स्वर्गबाटको यो रोटी दिनुहोस् जसले हामीलाई अनन्त जीवन दिनेछ भन्ने भनेर बिन्ती गरे। अनि यसुले म जीवनको रोटी हुँ भन्ने महान घोषणाका साथ जवाब दिनुहुन्छ। यसु आफै स्वर्गबाट आएको त्यो रोटी हुनुहुन्छ जसले अनन्त जीवन दिन्छ। अनि यसपछि यसु प्रभुले ठुलो सत्यको घोषणा गर्नुभयो, जुन चाहिँ एकदमै महत्त्वपूर्ण सत्य हो, जुन हामी सबैले यसुमा यसुको विश्वासी अनुयायीको हिसाबले बुझ्न आवश्यकता छ। अनि येशूले भन्नुभएको छ, जीवनको रोटी मै हुँ, होइन, जीवनको रोटी मै हुँ। यो घोषणा येशू प्रभुले यो अवस्थामा आएर गर्नुभएको छ। अनि यो जीवनको रोटीको रूपमा येशू प्रभुको बारेमा यस खण्डबाट हामीले नोट गर्नुपर्ने, बुझ्नुपर्ने, सम्झाउनु पर्ने 9 महत्त्वपूर्ण कुराहरू हामी हेर्नेछौँ। अनि तपाईँलाई सरसर्ती एकदम फास्ट प्रकारले यो जीवनको रोटीको सम्बन्धमा येशू प्रभुले के कुरा गर्नुभयो भनेर 9 कुरा हामीले हेर्नेछौँ। अनि पहिलो कुरा चाहिँ येशूको पहिलो कुरा हो, यो थियो जीवनको रोटी जो येशू हुनुहुन्छ परमेश्वर पिताद्वारा दिएको हो। पहिलो कुरा येशू प्रभुले त्यहाँ घोषणा गर्नुहुन्छ, डिक्लेयर गर्नुहुन्छ कि जीवनको रोटी जो परमेश्वरले दिनुभएको त्यो चाहिँ येशू प्रभु आफै हुनुहुन्छ। त्यो कुरो चाहिँ हामीले युहन्नाको 6:32 देख्छौँ। येशूले तिनलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूलाई स्वर्गबाट रोटी दिने मोसा होइनन्, तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिनुहुने मेरा पिता हुनुहुन्छ। त्यसैले परमेश्वर पिता, मेरो पिता भनेको चाहिँ परमेश्वर होइन, वास्तवमा येशू प्रभु अनि परमेश्वर पिता, यहाँ दुईटा व्यक्तिको कुरा आयो, किनभने येशू प्रभु आफै परमेश्वर पनि हुनुहुन्छ। त्यसैले अलिकति यो त्रियक परमेश्वरको बारेमा बुझ्नुपर्ने हुन्छ, जुन चाहिँ कतिचोटि मान्छेहरूले राम्रोसँग बुझ्दैनन्, तर हामीले यहाँ धेरैचोटि यसको बारेमा छलफल गरेका छौँ। त्रियक परमेश्वर, परमेश्वर पिता, परमेश्वर पुत्र, परमेश्वर पवित्र आत्मा, जुन चाहिँ युहन्नाको सुसमाचार 14:15-16 चाहिँ पवित्र आत्माको बारेमा, त्रियकको तेस्रो व्यक्तित्वको बारेमा, होइन, एउटै परमेश्वर तिनवटा व्यक्तित्वमा हामी भेट्छौँ। अनि यहाँनिर येशू प्रभुको बारेमा कुरा गर्दाखेरि त्रियकमा दोस्रो व्यक्ति तर परमेश्वर, येशू परमेश्वरै हुनुहुन्छ। अनि यो एक प्रकारले हामी मानिसको दिमागको लागि बुझ्न गाह्रो रहस्यको कुरा हो। त्रियक तर एउटै हुनुहुन्छ, तीन व्यक्तित्व एउटै हुनुहुन्छ, कसरी तिनवटा परमेश्वर हाम्रो परमेश्वर होइन, होइन। अब यसलाई त्योभन्दा बढी छलफल गर्न हामी सक्दैनौँ, त्योभन्दा बढी बुझ्न सक्दैनौँ। त्यसैले यहाँनिर लेखिएको छ त्यो पहिलो कुरा चाहिँ, 1 कुरा चाहिँ हामीले हेऱ्यौँ, त्यो जीवनको रोटी चाहिँ परमेश्वर पिताले दिनुभयो र त्यो चाहिँ येशू प्रभु हुनुहुन्छ। अनि त्यो पहिलो कुरा हो, त्यो चाहिँ योहन्नाको सुसमाचार 6:32 हामी पाउँछौँ। अनि पिता परमेश्वर र पुत्र परमेश्वर येशू ख्रिस्ट हुनुहुन्छ। अनि वास्तवमा यहाँनिर त्रियक परमेश्वर मध्ये दोस्रो व्यक्तित्व येशू प्रभु त्यो परमेश्वरै हुनुहुन्छ। अनि परमेश्वर पिताले पुत्र परमेश्वरलाई, मानव जातिलाई उनीहरूको पापको दण्ड तिर्न संसारमा बलिदान हुनलाई पठाउनुभयो। परमेश्वर पिताले मानव जातिको लागि आफ्नो महान दया र प्रेममा हामीलाई आफ्नो एकमात्र पुत्र दिनुभयो। यो कसैले जबरजस्ती गरेर लिएको होइन, यो परमेश्वरको आफ्नो, उहाँको प्रेम, उहाँको न्याय यसमा पुरा गर्नुहुन्छ। परमेश्वर पर्फेक्ट हुनुहुन्छ भन्ने कुरा चाहिँ हामीले येशू प्रभुको उद्धारको योजना, जो आफ्नै पुत्र संसारमा पठाएर मानिसको पापको बदलामा आफैले क्रुसमा मरेर त्यो पापको दण्ड लिइदिनु भयो। अनि हामीले चाहिँ येशूमा केवल विश्वास गरेर हाम्रो जीवन सुम्पेर हाम्रो पापको बदला दण्ड पाउँदैनौँ, तर हामीले जीवन पाउँछौँ। यो एकदमै, त्यसैले यसलाई हामी सुसमाचार भन्छौँ। पिताको स्वइच्छाले स्वतन्त्र रूपमा आफ्नो पुत्रलाई हाम्रो निम्ति त्याग्नुभयो, मर्नलाई, बलिदान हुन दिनुभयो। अनि यो मानव जातिप्रति परमेश्वर पिताको प्रेमको एकदमै ठुलो प्रदर्शन भनेर हामी बुझ्न सक्छौँ। दोस्रो पोइन्ट हामी हेर्छौँ, दोस्रो पोइन्ट 33 छ, त्यो चाहिँ येशू जो जीवनको रोटी हुनुहुन्छ उहाँले संसारलाई जीवन दिनुहुन्छ। अब पहिलो पोइन्ट हामीले के हेर्यौँ, परमेश्वर पिताद्वारा पठाइएको यो जीवनको रोटी जो येशू ख्रिस्ट हुनुहुन्छ। दोस्रो पोइन्ट के हो, येशू जो जीवनको रोटी हुनुहुन्छ उहाँलाई जीवनको रोटी किन भनियो भनेदेखि, येशू प्रभुले जो चाहिँ रोटी चाहिँ भोजन जस्तै हो, अनि येशू प्रभुको भोजन, येशू प्रभुबाट चाहिँ हामीले सधैँको लागि जीवन पाउँछौँ। जस्तो मन्ना अथवा अन्य खालको रोटीले के हुन्छ, एक दिनमा 3-4 खानुपर्छ, होइन, भोलि फेरि खानुपर्छ, नत्र शरीरलाई भोक लाग्छ अनि खान पाएन भने भोकाएर मर्न सक्छ। तर येशूको जुन जीवनको रोटी हो, तर यो चाहिँ आत्मिकी कुरा हो, त्यति सजिलो छैन बुझ्न, तर मलाई टाइम पनि छैन एक्सप्लेन गर्न, तर हामी यति नै बुझ्छौँ। युहन्ना छको 33 यो कुरा भनिएको छ, किनभने परमेश्वरको रोटी त्यो हो जो स्वर्गबाट ओर्ले आउँछ र संसारलाई जीवन दिन्छ। यहाँ प्रष्ट बाइबलमा योहन्नाको सुसमाचार 6:33 यीशु प्रभुले भन्नुहुन्छ, परमेश्वरको रोटी त्यो हो जो स्वर्गबाट ओर्ले आउँछ र संसारलाई जीवन दिन्छ। त्यसैले हाम्रो दोस्रो पोइन्ट चाहिँ जीवनको रोटी, येसु जो जीवनको रोटी हुनुहुन्छ उहाँले संसारलाई जीवन दिनुहुन्छ, प्रत्येकलाई जीवन दिनुहुन्छ, त्यो कुरो हामी प्रष्ट देख्छौँ। संसारको अर्थ चाहिँ संसारमा भएका मानिसहरू जो येसुलाई विश्वास गरिसकेका छैनन् ती सबै मानिसहरूलाई सङ्केत गर्दछ बाइबलमा। संसार भन्दाखेरि जस्तो योहन्ना 3:16 पनि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो भनेको चाहिँ यी संसारमा भएका मानिसहरू होइन, येसु ख्रिस्ट बिना सबै मानिसहरू। यो एउटा महत्त्वपूर्ण तथ्य छ यहाँनिर हामीले बुझ्नुपर्ने, येसुमा विश्वास नगरेका मानिसहरू उनीहरूको आत्मिकी रूपमा उनीहरू मृत छन्। जसले येसुलाई चिन्दैन, आफ्नो जीवनमा येसुलाई विश्वास गरेका छैन, येसुलाई निम्तो दिया छैन, येसुबाट जीवन पाए छैन, ऊ शारीरिक रूपमा जीवित होला, आत्मिकी रूपमा चाहिँ ऊ मृत छ। यो सत्य कुरा हो, बाइबलले यसलाई किटेर भन्छ। हामीले चिनेको या माया गरेको हो कोही मानिसहरू जब तिनीहरू शारीरिक रूपमा मर्छन् होइन, यो संसारबाट मर्छन् भनेदेखि त्यस्ता व्यक्तिहरूसँग हाम्रो सम्बन्ध सदाको लागि टुट्छ, यो कुरो त हामीलाई थाहा छ। मरेको व्यक्ति फेरि कुराकानी गरिँदैन, न नै त्यो मरेको व्यक्तिले केही बोल्न सक्छ, न हामीलाई केही दिन सक्छ, न हाम्रो केही जवाफ दिन सक्छ, न हामी देख्न सक्छौँ, यो कुरो हामीलाई क्लियर छ। त्यसैले यहाँनिर आत्मिकी रूपमा मृत व्यक्ति, म एकचोटि त्यस्तै थिएँ 42 अगाडि, मैले आफैलाई नास्तिक भन्थेँ, म कुनै परमेश्वरमा विश्वास गर्दैन थिएँ, मेरो विचारमा मलाई सबै कुरो थाहा छ। तर यहाँ यो बाइबलबाट के बुझिन्छ भने नि त्यस्तो किन रहेछ भने नि मान्छेहरू आफ्नै घमण्ड र आडम्बरीमा कसैको कुरा सुन्न नचाहने किन रहेछ भने नि हामी त आत्मिक रूपमा मृत छौँ नि, मृतले कसरी परमेश्वरसँग कुरा गर्न सक्छ, मृतले परमेश्वरको सम्बन्धमा केही गर्न सक्दैन, ऊ परमेश्वरबाट अलग भएको हुन्छ। यद्यपि शरीरमा जीवित भए पनि मृत परमेश्वरबाट अलग हुन्छ। अनि यो सबभन्दा महत्त्वपूर्ण कुरा जुन चाहिँ हामीले बुझ्न र बुझाउन जरुरी छ, तथापि येसुले जीवनको रोटीको रूपमा परमेश्वरको सम्बन्धबाट अलग भएका मानिस जातिहरूलाई फेरि परमेश्वरको सम्बन्धमा पुनर्स्थापना गर्नुहुन्छ। यो नै सबभन्दा खुसीको खबर हो, संसारलाई फेरि जीवित जीवन दिनुहुन्छ चाहनेलाई। अनि मैले 42 अगाडि येसु प्रभुद्वारा मैले त्यो अनन्त जीवन पाएँ, यद्यपि म मूर्ख तरिकाले सबै कुरा जान्ने एकदम म यु भन्ने व्यक्ति थिएँ, तर प्रभुले मलाई देखाउनु भयो, मेरो हृदय खोल्नु भयो। येसुले आफ्नो जीवन आत्मिकी रोटीको रूपमा हाम्रो लागि प्रदान गर्नुहुन्छ, जसले हामी आत्मिक रूपमा जीवित हुन्छौँ र परमेश्वरसँग हाम्रो सङ्गति र एकता स्थापित हुन्छ। अनि यो हरेक व्यक्ति जसले परमेश्वरमा पक्का विश्वास गर्छ उसको एउटा भित्री अनुभव हुन्छ, उसको गवाही हुन्छ, यो बनावटी काल्पनिक कुरा होइन, यो नै सबभन्दा ठुलो रहस्य हो क्रिस्चियनहरू जीवनमा होइन। अब तेस्रो कुरा हामी हेर्छौँ, तेस्रो कुरा, जब कुनै व्यक्तिले येशूलाई जीवनको रोटीको रूपमा ग्रहण गर्छ तब उसको आत्मिक भोक सदाको लागि तृप्त हुन्छ, मतलब त्यो व्यक्ति आत्मिक रूपमा फेरि कहिल्यै भोकाउने र तिर्खाउने छैन। यो परमेश्वरको वचनको सबभन्दा ठुलो आशिष हो। येशूलाई जब रोटी जीवनको रोटीको रूपमा ग्रहण गर्छ त्यो मान्छे अब आत्मिकी रूपमा भोक र तिर्खाबाट सन्तुष्टि हुन्छ। अनि येसु प्रभुले 5,000 दुईटा माछा र 5 रोटीले शारीरिक भोजनबाट तृप्त गर्दै गर्दाखेरि कति महत्त्वपूर्ण यो आत्मिकी भोजनको सत्यतालाई उहाँले यहाँनिर देखाउनु भएको छ। आज 2000 पछाडि गएर हामीहरू जसले येसुलाई चिनेका छैनौँ, जो आत्मिक रूपमा मृत छौँ, भोका छौँ, तिर्खा लागिराखेको छ, हामीलाई थाहा पनि छैन के हो, तर परमेश्वरले भन्नुहुन्छ उहाँद्वारा यो रोटी हामीले लियो भने फेरि त्यो भोक हामीमा मेटिन सक्छ। योहन्ना 6:35 येसुले तिनीहरूलाई भन्नुभयो, जीवनको रोटी म हुँ, मका आउने भोकाउने छैन, म माथि विश्वास गर्ने कहिल्यै तिर्खाउने छैन। एउटा फ्रान्सिस, प्रसिद्ध फ्रान्सिस वैज्ञानिक दार्शनिक पनि भनिन्छ, अनि तपाईँहरू ट्रिगोनोमेट्री पढ्नेहरूले चाहिँ पास्कलको यो यो के भन्छ जियोमेट्री पढ्नेहरूले पास्कलको थियरम के पढ्नुपर्छ होइन, उनी चाहिँ कलिलै उमेरमा उनको मृत्यु हुन्छ तर कम्प्युटरको एउटा आविष्कारक पनि भनिन्छ उसलाई होइन। उनले के भनेका थिए, उनी क्रिस्चियन थिए, पास्कल पास्कलले के भनेको थिए एकपटक भनेका थिए परमेश्वरले हामीमा उहाँको आफ्नो कुराले भर्नलाई एउटा खाली ठाउँ बनाउनु भएको छ, मतलब हरेक व्यक्तिमा परमेश्वरले उहाँको कुरा मात्रै त्यहाँ भर्नुको लागि हरेक मान्छेमा त्यो खाली ठाउँ बनाउनुहुन्छ, जुन परमेश्वर बाहेक अरू कसैले त्यो कुनै पनि कुराले त्यो खाली ठाउँ भर्न सक्दैन। अनि यो कुराको सत्यता कसरी प्रमाणित हुन्छ भने मानिसहरू संसारमा जम्मै कुरा प्राप्त गर्न चाहन्छ, धन नभएको मान्छे धनी हुन चाहन्छ, गाडी राम्रो राम्रो नभएको मान्छे गाडी चाहन्छ, ठुलो घर नहुने मान्छे ठुलो घर चाहिन्छ, तर जब सबै कुरा हुन्छ नि तब पनि त्यसको हृदय चाहिँ सन्तुष्ट हुँदैन, किनभने ती सबै गलत कुरा भए। त्यहाँ भर्नलाई चाहिँ उसले परमेश्वरसँग भेट्नुपर्छ, यो नै सबभन्दा ठुलो रहस्य हो। अनि परमेश्वरले मात्रै मानिसको त्यो खाली ठाउँ भरेर सन्तुष्ट गर्न सक्नुहुन्छ। अर्को शब्दमा भन्ने हो भने हरेक मानिसमा परमेश्वरलाई चिन्ने, उहाँ वास्तवमा को हुनुहुन्छ भने जान्ने भोक हुन्छ होइन। कुनै पनि व्यक्तिमा परमेश्वर साँच्चै हुनुहुन्छ त कसरी चिन्ने भन्ने भोक त हुन्छ हुन्छ होइन। अनि एउटा एउटा आत्मिकी भोक जसले प्रत्येक व्यक्तिलाई जीवनको अर्थ, धेरै जस्तो मान्छेलाई जीवनको अर्थै थाहा हुँदैन, उद्देश्य थाहा छैन, अनि जीवनको उद्देश्य के भनेर प्रश्नको जो खोज गर्ने एउटा उत्प्रेरणा गर्दछ। त्यसैले येशू भन्नुहुन्छ कि जो कोही म कहाँ आउँछ त्यो आत्मिक भोक सदाको लागि मबाट तृप्त हुन्छ। भन्नु खोज्नु भएको मतलब के हो भने येशूद्वारा जब उहाँलाई आफ्नो हृदयमा ग्रहण गर्छ कुनै पनि व्यक्तिले, उसले पाउने सन्तुष्टि आनन्द र उद्देश्य प्राप्त गर्दछ। येशू मार्फत त्यो आत्मिकी भोक सदाको लागि पूर्ण रूपमा सन्तुष्ट हुन्छ होइन, किनभने हाम्रो सृष्टिकर्तासँग जो परमेश्वर सृष्टिकर्ता सबैको विश्वास गर्ने पनि नगर्ने पनि, 42 वर्ष अगाडि म नास्तिक मेरो पनि सृष्टिकर्ता परमेश्वर पिता चाहिँ परमेश्वर हुनुहुन्थ्यो, तर जब मैले येशू प्रभुको सुसमाचार सुनेर विश्वास गरेँ मेरो सम्बन्ध परमेश्वर जो सृष्टिकर्ता हुनुहुन्छ उहाँसँग सम्बन्ध भयो, त्यसले चाहिँ मेरो जीवनमा एउटा वर्णनै गर्न नसकिने आनन्द र जीवनको अर्थ र उद्देश्य प्रकट गरिदियो होइन। त्यो हरेक क्रिस्चियनको गवाही हुन्छ। अनि मान्छेले विचार गर्छ कि यो क्रिस्चियनहरू भएको चाहिँ खालि कुनै न कुनै स्वार्थी त्यस्तो नबुझ्ने मान्छेको लागि, र बाइबलमा एउटा कुरा के छ भनेदेखि जबसम्म परमेश्वरले नै मान्छेको समझलाई खोल्नु हुँदैन नि आत्मिकी कुराहरू शारीरिक मान्छेहरूले बुझ्ने पनि क्षमता छैन, तर त्यो कुरो त मान्छेले बुझ्दैन, त्यही कारणले मान्छेलाई दोष लगाउँछ। त्यही कारणले हामीले प्रार्थना गर्छौँ कि मानिसहरूको समझहरू खोलिदिनुहोस् परमेश्वरले। अब चौथो कुरा हेर्छौँ, जीवनको रोटीको रूपमा येसु कहाँ आउनु भनेको येसुलाई विश्वास गर्नु, उहाँमा विश्वास गर्नु, जुन चाहिँ 35 र 36 पदमा लिएको छ। अब कसरी येसु जो जीवनको रोटी हुनुहुन्छ उहाँबाट उहाँलाई रोटीको रूपमा खायो भनेदेखि हाम्रो भोक र तिर्खा सधैँको लागि मेटिन्छ, तर कसरी गर्ने भने चाहिँ उहाँलाई विश्वास गर्ने। यहाँनिर 6:35 येशूले तिनीहरूलाई भन्नुभयो, जीवनको रोटी म हुँ, म कहाँ आउने भोकाउने छैन र म माथि विश्वास गर्ने कहिले तिर्खाउने छैन। यहाँ प्रष्ट जीवनको रोटी उहाँ हुनुहुन्छ होइन। अनि 47 पदमा साँच्चै म तिमीहरूलाई भन्दछु जसले विश्वास गर्छ त्यसमाथि अनन्त जीवन छ। त्यसकारणले यो कुरा चाहिँ उहाँलाई विश्वास गरेर प्राप्त हुन्छ, येशूलाई विश्वास गरेर प्राप्त हुन्छ। उहाँमा विश्वास गर्नुको मतलब चाहिँ के हो त फेरि, उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ र स्वर्गबाट पृथ्वीमा पठाइनु भएको छ भनी हामीले विश्वास गर्नुपर्छ होइन। अनि त्यसपछि मैले हेर्नुपर्ने चाहिँ 5 पोइन्टमा जानु अगाडि यो 6:36, 37, 38, 39, 40 पढ्नुपर्ने, तर म छोट्याउन चाहन्छु त्यस कारणले मैले त्यसलाई पढ्ने विचार गरेको छैन। त्यस कारण यहाँनिर उहाँमा विश्वास गर्नुको मतलब उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भनेर हुनुहुन्छ र स्वर्गबाट पृथ्वीमा पठाइनु भएको छ भनी विश्वास गर्ने। 5 पोइन्ट हामी पुग्दैछौँ, 5 पोइन्ट अब अलिकति छ। 5 कुरा चाहिँ के हो भने येशु कहाँ आउने कसैलाई पनि उहाँ इन्कार गर्नुहुन्न। यो कति खुसीको कुरा, कसैलाई लाग्न सक्छ नि म चाहिँ त्यति खराब छु, म चाहिँ त्यति विरोधी छु, म चाहिँ त्यति दुष्ट छु, मैले के पनि गरेका छैन, यत्रो जीवन चाहिँ त्यसै खेर फालेको छु। परमेश्वरले मलाई नगर्नुहुन्न कि? त्यसो छैन यहाँ। उहाँको प्रतिज्ञा के हो? येशूका आउने चाहिँ कसैले पनि उहाँले इन्कार गर्नुहुन्न, केवल उहाँ कहाँ फर्कनु पर्यो। अनि 35 पदमा हामीले त्यसको बारेमा चर्चा गरिसकेका छौँ, होइन? येशु प्रभुमा आउनु भनेको चाहिँ उहाँमा विश्वास गर्नु, उहाँलाई जसले विश्वास गर्न चाहन्छ परमेश्वरले स्वीकार्नुहुन्छ भन्ने कुरा हामी देख्दछौँ। अनि यहाँ 6:40मा पनि हामी हेर्नेछौँ, किनभने मेरा पिताको इच्छा यो हो कि पुत्रलाई हेर्ने र उहाँमाथि विश्वास गर्ने प्रत्येकले अनन्त जीवन प्राप्त गर्न सकोस् र म त्यसलाई अनन्तको दिनमा जीवित पार्नेछु। यो येशूको प्रतिज्ञा हो, उहाँलाई विश्वास गर्ने, उहाँलाई प्राप्त गर्ने हरेकले अनन्त जीवन पाउन सकोस् भन्ने उहाँ चाहनुहुन्छ। अनि यहाँनिर उहाँ भन्नुहुन्छ कि जो कोही मका आउँछ उसले कहिले पनि कहिल्यै त्यागिनु पर्दैन, जो कोही, हरेक व्यक्ति। अर्को कुरा फेरि पनि म दोहोऱ्याएर भन्न चाहन्छु, त्यो के हो भने प्रत्येक व्यक्तिले व्यक्तिगत रूपमा आफैले विश्वास गर्नुपर्छ। परिवारको विश्वासले, छोराछोरीको विश्वासले, आमा बाउको विश्वासले, श्रीमानको कि श्रीमतीको विश्वासले पुग्दैन। यो येशू प्रभुबाट पाउने जीवन हरेक व्यक्तिको व्यक्तिगत कुरा हो। यो प्रत्येक विश्वासीको लागि एउटा ठुलो प्रतिज्ञा पनि हो। येशूले उहाँका आउने र उहाँमा विश्वास गर्ने सबैलाई, कुनै पनि व्यक्ति हुनसक्छ, उहाँ स्वागत गर्नुहुन्छ। कुनै पनि व्यक्तिले कहिल्यै के येशूले मलाई स्वीकार गर्नुहुन्छ र भनेर कहिल्यै चिन्ता गर्नु पर्दैन। येशूले स्पष्टसँग भन्नुभएको छ कि उहाँमाथि भरोसा गर्ने कसैलाई पनि उहाँले कहिल्यै इन्कार गर्नुहुने छैन। प्राय सबै धर्मको कुरा गरौँ, होइन, धर्मको विरोध त म गर्दिनँ किनभने जरुरी छैन, अरूलाई चित्त दुख्ने कुरा गर्नु जरुरी छैन, तर संसारमा स्वर्ग जाने आशामा धेरै किसिमका धर्महरू बनेका छन्, मान्छेले धेरै धर्महरू गर्छन्, होइन? अब उदाहरणको लागि बुद्ध धर्म, इस्लाम धर्म, हिन्दू धर्म, त्योमाथि अरू के धर्म, सबै किसिमका धर्म, हिन्दू धर्ममा पनि के नयाँ नयाँ नाम आइरहेको छ, विभिन्न किसिमले सिकाउँछ। अनि उनीहरूले एउटा कुरा भन्छ, भलाइ गरेर, धर्म कर्म गरेर, अनि कहिलेकाहीँ नेपालमा हुँदाखेरि म कहिलेकाहीँ मान्छेलाई, दुःख पाएको मान्छेलाई सहायता गऱ्यो भने कतिजना मान्छेहरूले चाहिँ, विशेष गरी बुद्धिस्टहरूले, ओहो धर्म हुन्छ, धर्म हुन्छ भनेर मलाई भन्ने गर्थे। अनि मैले धर्मको लागि गर्दैन थिएँ, किनभने हामी परमेश्वरमा विश्वास गर्नेहरूले असल काम गर्छौँ किनभने परमेश्वरको आज्ञा हो। तर हामीले असल काम गरेर, धर्म गरेर स्वर्ग जानलाई बाटो तयार बनाउनु पर्दैन। हामीले तीर्थ व्रत अनि दान तुम्मे पूजा पाठ यो के पनि गर्नु पर्दैन, हामीले विश्वास गरेर पुग्छ। यति मिठो कुरा येशू प्रभुले गरिदिनु भएको छ। तर यो अरू धर्म मान्नेहरूको आशा के हो? के भन्छ नि, कतिवटा धाम जानुपर्ने रे, कतिवटा, कति दिन पूजा गर्नुपर्ने रे, कहाँ कहाँ के गर्नुपर्ने रे। अनि म त्यो बुद्धिस्टहरूको थाहा छ, अनि त्यो मन्दिरको अगाडि, स्तूपको अगाडि बसेर साष्टाङ्ग प्रणाम गर्ने एकजना, अहिले त बितिसकिन् तिनी, उनले 30,000 चोटि गर्ने भने अरे। एकचोटि अलिक मोटो मोटो देखाएको थिएँ मैले, होइन, 6 महिनापछि भेटेको त पुरा हात हाडो छाला मात्रै छ। के भयो भनेको, मैले 30,000 भन्थ्यो, 30,000 भन्दा बढी हो त्यो साष्टाङ्ग प्रणाम, पुरै सुतेर, पुरै फ्ल्याट हुने, अनि फेरि जुर्को उठेर माथि यसरी गर्ने, अनि त्यस्तो गर्ने गरेका थियो अरे। अनि त्यहाँ उहीँ गुम्बामै गएर बसेर त्यो दिनभरि कति दिन गरेर खलखल पसिना काटेर, अनि पुरै बोसो गयो। अनि मैले उनलाई भनेको थिएँ, है, दिनमा घरमै बसेर सधैँ गर्ने हो, तपाईँलाई फाइदा हुँदो रहेछ, होइन? तर कुरा के छ भने, उनले त्यो गरेको चाहिँ धर्म हुन्छ अनि स्वर्ग गइन्छ कि भन्ने आशामा, होइन? यस्ता मान्छेहरू धेरै छन्, होइन? कतिजना मान्छेहरू मरिसकेपछि उसको छोराछोरीले के गर्छन् ताकि उसको आमा बाबु चाहिँ स्वर्ग जान्छ। कोही सास जाने बेलामा गाईको पुच्छर समाउन लाउँछन्, तपाईँलाई थाहा छ धेरै किसिमको कुरा। तर बाइबलमा यो सबै कुराको बारेमा, त्यो सबै कुराले चाहिँ वास्तवमा एउटा कुरा हामीलाई प्रष्ट थाहा छ, कुनै पनि धर्ममा यो सबै कुराले उनीहरूलाई साँच्ची नै निश्चयता, स्वर्ग जाने भनेर निश्चयता दिनु सक्दैन। त्यही कुरो फरक छ परमेश्वरको वचन बाइबलमा। हाम्रो स्वर्ग जाने कुरा चाहिँ प्रभु येशूले नै निश्चय गर्नुहुन्छ। सबै मानिसले भनेका धर्म कर्मले स्वर्ग पुग्ने केवल आशा मात्र गर्ने हो, कहिल्यै ग्यारेन्टी छैन, कहिल्यै निश्चयता छैन। मलाई थाहा छ त्यो चाहिँ, होइन, मेरो धेरै इष्टमित्रहरू छन् जसले त्यो गरिराखेका छन्। तर एक व्यक्ति स्वर्ग वा स्वर्गीय राज्यमा प्रवेश गर्नेछ केवल एउटा व्यक्तिबाट होइन, तर प्रभु यसले हामीलाई प्रतिज्ञा दिनुहुन्छ कि जब हामी उहाँमा विश्वास र भरोसा गर्छौँ उहाँले हामीलाई कहिल्यै इन्कार गर्नुहुने छैन, उहाँले हामीलाई अनन्त जीवनमा ग्रहण गर्नुहुनेछ। विश्वासीको लागि अनन्त जीवनको निश्चयता येशु प्रभुले दिनुभएको छ। अनि त्यो तथ्य चाहिँ मैले यहाँ, किनभने मेरा पिताको इच्छा यो हो कि पुत्रलाई हेर्ने र उसमाथि विश्वास गर्ने प्रत्येकले अनन्त जीवन प्राप्त गरोस् र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु। यो प्रतिज्ञा हो, निश्चयता हामी आज नै पाउँछौँ। यो नै सबभन्दा खुसीको कुरा हो अनि हामी प्रष्ट रूपमा देख्छौँ। अर्को एउटा पद पनि पढ्न चाहन्छु, युहन्नाको 6:47। साँच्चै म तिमीहरूलाई भन्दछु जसले विश्वास गर्छ त्यससित अनन्त जीवन छ, यो एकदम क्लियर भनिएको कुरा हो, त्यससित अनन्त जीवन छ। त्यसैले अब यसपछि हामी 6 कुरामा जान्छौँ। 6 कुरा के छ भन्दाखेरि, 6 कुरा यो के हो भने, येशूमा विश्वास गर्नेहरू जसले येशूलाई आफ्नो जीवनको रोटीको रूपमा ग्रहण गर्छन्, येशू जीवनको रोटी, अब यसलाई अलिकति पछि म वर्णन गर्छु कसरी खाने कुरा हुन्छ मान्छे येशू पनि, यो कुरो अलिकति बुझ्न गाह्रो, अनि यो चाहिँ आत्मिकी कुरा हो। उहाँले एउटा शारीरिक भोजनबाट आत्मिकी अर्थ बताउँदै हुनुहुन्छ होइन, जस्तो बाइबलमा दाखको बोट महु भने उहाँ त साँच्चै अङ्गुरको बोट त होइन नि, तिमीहरू चाहिँ हाँगाहरू, हामी साँच्चै अङ्गुरको हाँगा त होइन नि, हामीमा पात त लाग्दैन नि, अनि फल फल्ने हाँगाहरू भनेछ, हामी अङ्गुर पनि फल्दैन। तर त्यसले एउटा आत्मिकी सत्य सिकाउँछ कि जीवन दिने स्रोत एउटा बोट उहाँ हुनुहुन्छ भनेदेखि हामी उहाँबाट जीवन पाउने हाँगा जस्तै उहाँसँग सम्बन्धित हुन्छौँ, अनि जब उहाँमा सम्बन्धित हुन्छौँ हामीमा जुन फल फल्नुपर्ने भनेको त्यो चरित्र हो, हाम्रो व्यवहार हो, जुन परमेश्वर येशूको चरित्र जस्तै त्यो चाहिँ एउटा फलको रूपमा, मानिसहरूप्रति गर्ने व्यवहार, परमेश्वरप्रति हामीले गर्ने व्यवहार, यो चाहिँ फलको रूपमा हामी देख्दछौँ। 6 कुरा चाहिँ, येशूमा विश्वास गर्नेहरू जसले येशूलाई आफ्नो जीवनको रोटीको रूपमा ग्रहण गर्छन् तिनीहरू त्यस अन्तिम दिनमा येशू ख्रिस्टद्वारा, अन्तिम दिनमा ख्रिस्टद्वारा पुनरुत्थान हुनेछन्। अनि यो चाहिँ हामीले 6:39-40 यसको बारेमा भनिएको छ। येशूलाई विश्वास गर्नेहरूलाई चाहिँ, अब यहाँ अन्तिम दिन भन्दाखेरि चाहिँ बाइबलमा एउटा अर्को सत्यता छ, येशू प्रभुको 2 आउने आगमन संसारमा, पहिलो आगमन वर्षौँ अगाडि प्रतिज्ञा भएको र भविष्यवाणी भएको, 2000 अगाडि आएर त्यो काम पुरा गरेर जानुभयो। अब दोस्रो आगमन उहाँ आउँदै हुनुहुन्छ, त्यसपछि चाहिँ सबै कुरा सिद्धिन्छ, अन्त हुन्छ, अनि हामीलाई थाहा छैन त्यसपछि कति समय बाँकी बस्दा बस्दैन, तर दोस्रो आगमनको लागि हामी पर्खिराखेका छौँ। अनि त्यो दोस्रो आगमन भनेको चाहिँ अन्तिमको दिन भनेर भनिन्छ, त्यो दिन जब ख्रिस्ट आउनुहुन्छ हामी सबै, अहिले चाहिँ यो बुढो हुने, रोग लाग्ने, कमजोर हुने शरीर छ, जब येशू दोस्रोचोटि आउनुहुन्छ नि हामीलाई उहाँले नयाँ शरीर दिनुहुन्छ, बुढो नहुने, रोग नलाग्ने, चिन्ता नलाग्ने, एकदम फरक खालको शरीर, त्यो बाइबलले भन्छ। त्यस कारणले परमेश्वरको वचनमा त्यसको बारेमा क्लियर छ, त्यस कारण हामीले भरोसा गर्न सक्छौँ। यसको बारेमा युहन्ना 6:39-39 हामी हेर्छौँ, मलाई पठाउनु हुनेको इच्छा यो हो कि उहाँले मलाई दिनुभएकाहरूमध्ये कसैलाई पनि म नगुमाऊँ तर तिनीहरूलाई अन्त्यको दिनमा जीवित पारौँ। येशू प्रभुले भन्दै हुन्छ, पिताले दिएकाहरूलाई चाहिँ नगुमाऊँ तर जीवित पारौँ। अनि यहाँ 40 अघि पनि हामीले पढेको, किनभने 6:40 मेरा पिताको इच्छा यो हो कि पुत्रलाई हेर्ने र उहाँमाथि विश्वास गर्ने प्रत्येकले अनन्त जीवन प्राप्त गरोस् र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु। अनि त्यो कुरो चाहिँ यहाँ प्रष्ट रूपमा उहाँले भन्नुभएको छ, त्यो कुरा हामी यहाँ देख्दछौँ। अब हामी जब कुनै विश्वासीको शारीरिक मृत्यु हुन्छ, आफ्नो आत्मा तुरुन्तै स्वर्गमा येशूसँग रहन जानेछ भनेर धर्मशास्त्रले बचाउँछ। अब यो सम्बन्धी धेरै मान्छेहरूको धेरै विचारहरू छ, तर बाइबलमा प्रष्ट छ, येशूलाई विश्वास गरेर विश्वासी भएको मान्छे जो आत्मामा जन्मिन्छ, यो शारीरिक रूपमा ऊ मर्नै पर्छ, मर्छ यो संसारमा हुँदा, तर जब शरीर उसको मर्छ आत्मा तुरुन्तै येशूसँग गएर रहेको हुन्छ, त्यो कुरो बाइबलमा प्रष्ट लेखेको छ। हाम्रो शरीरहरू यस पृथ्वीमा कतै गाडिने छन् अथवा आजकल त कसैलाई जलाउने पनि चलन छ, हाम्रो आत्मा चाहिँ स्वर्गमा येसुसँग तुरुन्तै रहनेछ। यो बाइबलमा प्रष्ट छ। जब एक दिन येसु प्रभुको दोस्रो आगमन पृथ्वीमा फर्काउनु हुनेछ, उहाँले हामीलाई शारीरिक रूपमा जहाँ जहाँ हाम्रो शरीर भए तापनि अब नयाँ शरीर उहाँले हामीलाई दिनुहुन्छ। त्यो बाइबलमा छ प्रष्ट। अनि हामीलाई यो शरीरको ठ्याक्कै कस्तो खालको हो त्यतिखेर भन्ने त अहिले थाहा छैन, तर पक्का एउटा कुरा के थाहा छ भने उहाँले हामीलाई नयाँ शरीर चाहिँ दिनुहुन्छ। अनि त्यसको बारेमा हामीले भर्खरै 6:39 र 40 दुई पटक उल्लेख गरिएको कुरा पऱ्यौँ। त्यसैले हामीले शारीरिक मृत्युसँग डराउनु पर्दैन। एउटा सबभन्दा ठुलो गवाही क्रिस्चियनको जीवनमा के हुन्छ, उसले शरीरको मृत्युदेखि डराउँदैन। किनभनेदेखि उसलाई अहिले नै हृदयमा निश्चयता हुन्छ कि ऊ चाहिँ परमेश्वरमा सुरक्षित छ। अनि वास्तवमा परमेश्वरमा साँच्ची नै जीवन पाएकाहरूले अर्को संसारमा जाने कुराको इच्छा गर्छ, डर होइन। मेरो जीवनमा जब येशूलाई चिनेको थिएन, यद्यपि परमेश्वरलाई विश्वास गर्दैनथे, धर्म कर्म सत्य होइन भन्थे, तर मलाई यसपछि मऱ्यो भने के हुन्छ भने डर लाग्थ्यो। र जुन दिनदेखि येशूलाई मैले ग्रहण गरेँ र मेरो येशूमा जीवन पाएँ, मलाई मृत्युको डर छैन, किनभने परमेश्वरले मलाई सुरक्षा राख्नु भएको छ। योभन्दा असल ठाउँमा उहाँले लानुहुन्छ। सबै मान्छे त गइ त हाल्छ फेरि, होइन? तपाईँले भरोसा गर्नुहोस्, परमेश्वरले तपाईँलाई ढुक्कै त्यो आनन्द दिनुहुन्छ। यो नै ठुलो एउटा क्रिस्चियनको साक्षी हो। त्यसैले हामीले शारीरिक मृत्युसँग डराउनु पर्दैन। यो मृत्यु शारीरिक मृत्यु यो शरीर छोड्ने मात्रै हो, तर जुन दिन येशू प्रभु संसारमा आउनुहुन्छ हामी नयाँ शरीर पाउँछौँ, हाम्रो शरीर रूपान्तरण हुन्छ। अनि त्यो कुरो प्रष्टसँग हामीले बाइबलमा भनेको पाउँदछौँ। अब यसपछि हामीले 45-50 पद पढ्नुपर्ने, तर म तपाईँलाई छोटकरीमा नपढिकन तपाईँले पढ्न सक्नुहुन्छ। योहन्नाको सुसमाचार 6:45-50 सातौँ पोइन्टमा हामी जान्छौँ। सातौँ पोइन्ट चाहिँ जीवनको रोटीको रूपमा येशु मानव जातिको लागि परमेश्वर स्वयंको प्रकाश हुनुहुन्छ। प्रकाश भनेको चाहिँ हि इज द रिभिलेसन। उहाँलाई जो येशु हुनुहुन्छ नि त्यो नै परमेश्वर हुनुहुन्छ। त्यसकारण परमेश्वरको प्रकाश येशुमा छ। मानिसहरूले संसारमा परमेश्वरलाई देख्न सक्दैन थियो, त्यसकारण मानिस आफै परमेश्वर आफै मानिस हुनुभयो र मानिसहरूको अगाडि परमेश्वरलाई प्रकट गर्नुभयो। अनि जतिले येशूलाई देखेका छन् उनीहरूले परमेश्वर पितालाई देखेका छन्। त्यो कुरो येशू प्रभु आफैले भन्नुभएको छ। उहाँ परमेश्वरको एकमात्र परमेश्वरमा जाने उहाँको सम्बन्धमा जाने मार्ग हुनुहुन्छ। अनि 45 पदले भन्छ, हरेक जन जसले पिताबाट सुनेको छ र सिकेको छ उहाँ म कहाँ आउँछ भनेर येशूले भन्नुभएको छ। हरेक जन जो पिताबाट सुनेको छ ऊ चाहिँ येशु कहाँ आउँछ भनेर भन्नुभएको छ। योहन्ना 6:45 अगमवक्ताका पुस्तकमा लेखिएको छ, अनि तिनीहरू सबै परमेश्वरद्वारा सिकाइएका र सुनेका छन्, यसकारण हरेक जन यहाँनिर लेखेको छ, अगमवक्ताको पुस्तकमा लेखिएको छ, उनीहरू सबै परमेश्वरद्वारा सिकेका हुनेछन्, यसकारण हरेक जन जसले पिताबाट सुनेको र सिकेको छ म कहाँ आउँछ भनेर येशूले भन्नुभएको छ, होइन? येशू कहाँ उनीहरू आउनेछन्। परमेश्वरद्वारा सिकाइएका हरेक व्यक्ति अन्तत येशू कहाँ आउनै पर्ने हुन्छ, उहाँले नै खिच्नुहुन्छ। हामीले बाइबलमा के छ, हामी जो ख्रिस्टलाई अहिले विश्वास गर्छौँ नि, परमेश्वरले त हामीलाई संसारको सृष्टिभन्दा पहिला नै चिनेर हामीलाई चुन्नु भएको छ, नियुक्त गर्नुभएको छ। अचम्म लाग्छ, 42 वर्ष अगाडि जवान अवस्थामा म त विश्वास पनि गर्दैन थिएँ, तर परमेश्वरले संसारलाई सृष्टि गर्नुभन्दा अगाडि मलाई चुन्नु भयो, अनि उहाँले साँच्ची नै मेरो हृदयमा काम गर्नुभयो र मैले विश्वास गर्न सकेँ। अनि यहाँनिर समयको सुरुदेखि नै येशु प्रभुको बारेमा कुरा गर्दाखेरि येशु पितासँग हुनुहुन्थ्यो, पिताको कोखमा रहेर उहाँले पितालाई देख्नुभएको छ। त्यसैले हामीले पितालाई कस्तो हुनुहुन्छ भन्ने कुरा चाहिँ येशु प्रभुद्वारा उहाँले प्रकट गर्नुभएको छ, र त्यो प्रकट गर्न सक्षम येशु प्रभु हुनुहुन्छ भन्ने कुरा हामी देख्दछौँ। अब हामी आठौँ पोइन्टमा जान्छौँ। आठौँ पोइन्ट, अब एउटा पोइन्ट पाइन्छ, आठ र नौ, होइन? येसुले दिनुभएको जीवन प्राप्त गर्न हरेक मानिसले यो जीवनको रोटीबाट खानुपर्ने हुन्छ, जो येसु हुनुहुन्छ। अब यो अनन्तसम्म रहने, यो शरीरको रोटी खाएर त शरीर त एकछिनमा मर्छ, भोक पनि लाग्छ दिनदिनै, तर जुन रोटी येसु प्रभु हुनुहुन्छ त्यो रोटी खाने चाहिँ कहिले मर्दैन, अनन्तसम्म। अनि त्यसको बारेमा, त्यसलाई प्राप्त गर्ने मानिसले यो जीवनको रोटीबाट खानुपर्छ, जो येसु हुनुहुन्छ। येसुले आफ्नो शरीरलाई जीवनको रोटीको रूपमा दिनुहुन्छ, जसले अनन्त जीवनतर्फ डोर्याउँछ। हरेक विश्वासीले उहाँले दिनुहुने जीवन प्राप्त गर्न उहाँको शरीर खानुपर्छ। अब यो शरीर खाने कुरा भन्दाखेरि चाहिँ धेरै मान्छेहरू चाहिँ आँटेका छन् त्यहाँनिर, होइन? तपाईँले पढ्नुभयो भनेदेखि त्यो कुरा देख्नुहुन्छ। योहन्नाको सुसमाचार 6:51-58 पढ्नुभयो भनेदेखि तपाईँले देख्नुहुन्छ उनीहरू अल्मलिएका छन् त्यहाँनिर, होइन? त्यसैले त्यहाँ देह भनिएको छ, मेरो देह हो, मेरो देह खाने कुरा हो, अनि तिनीहरू बहस गर्न थाल्छन्। अनि त्यसपछि त्यो चाहिँ हामीले अहिले पढ्दैनौँ एकैचोटि टाइमको कारणले गर्दाखेरि। अनि येसुले भन्नुभएको छ कि उहाँले प्रदान गर्नुहुने जीवनको रोटी उहाँको आफ्नै शरीर हो, र हरेक विश्वासीहरूले यो शरीर खानुपर्छ। अब तपाईँलाई मैले यहाँनिर के भन्छु भने येसुको मासु खाने होइन। यो अघि मैले भने नि उदाहरणको लागि दाखको बोट र आँगा, अनि उहाँले यो भौतिक रोटी, भौतिक शरीर, भौतिक पिउने कुरा एउटा आत्मिकी कुराको रूपमा उहाँले वर्णन गर्नुहुन्छ। त्यस कारणले हामीले अनन्त जीवन पाउने चाहिँ मान्छेले भौतिक शरीरको लागि रोटी खाँदाखेरि के हुन्छ, रोटी चाहिँ पार्ट अफ उसको लाइफ हुन्छ। तपाईँले रोटी खानुहुन्छ, भोलि त त्यहाँ पेटमा खोतलेर हेर्दा त्यो रोटी त हुँदैन, कण कणमा गइसकेको हुन्छ। तपाईँको शरीर पुरै रोटी हुन्छ, त्यसको सबै कुरा शरीरले लिन्छ। येसु प्रभुमा विश्वास गर्ने कुरा पनि यस्तै हो, उहाँलाई विश्वास गर्ने। यो एउटा सत्यता सिकाउने एउटा तरिका हो, येसु प्रभुले यसरी सिकाउनुहुन्छ। प्रभुको यो भनाइले यहुदी भिड, त्यहाँ भएका भिड मानिसहरू, हजारौँ मानिसहरू असाध्यै स्तब्ध तुल्याए, किनभने यो देह शरीर कसरी खाने, येसुको मासु मासु खाने मान्छे पो बनाउनु लाग्यो, त्यस्तो सोचे नि त उनीहरूले, होइन? उनीहरूले त कुरै बुझेन, तर उहाँले हामीलाई त्यो आफ्नो मासु खान दिन दिन लाग्नुभएको कुरा त होइन। येसुले यहाँ मान्छेको मासु खाने शिक्षा दिनुभएको थिएन, न त उहाँले भिडलाई, उहाँको शरीरलाई साँच्चीकै काटेर अब मासुहरू खानु भने त्यस्तो भन्नुभएको होइन। त्यसले त एउटा गहिरो आत्मिक अर्थ सिकाउँदै हुनुहुन्थ्यो, मतलब सिकाउँदै हुनुहुन्थ्यो। बरु येसुले मानिसहरूलाई आत्मिक सत्य सिकाउन भौतिक उदाहरणको प्रयोग गर्नुभएको हामीले यहाँनिर प्रष्ट बुझ्छौँ। येसुले तिनीहरूलाई भन्नुहुन्थ्यो कि उहाँ तिनीहरूको आत्मिक शक्ति दिने भोजन हुनुहुन्छ, होइन? मानिसहरूमा आत्मिक जीवन दिने, त्यो जीवन जिउन सक्ने क्षमता दिने, चाहना दिने, टोटल्ली फरक व्यक्ति दिने, हामीलाई नयाँ सृष्टि बनाउने, त्यो कुरो उहाँले भन्नुभएको कुरा चाहिँ हामी यहाँ देख्दछौँ। आत्मिक शिक्षा दिनुभएको कुरा हामी यहाँ देख्दछौँ। यो पद पढ्न, किनभने मेरो देह साँच्चै खाने कुरो हो र मेरो रगत साँच्चै पिउने कुरा हो। अनि यो चाहिँ जस्तो हामीले अहिले क्रिस्चियन बप्तिस्मा लिएकाहरूले प्रभु भोज भनेर भाग लिन्छौँ, रोटी र दाखरस खान्छौँ। अनि त्यो रोटी र दाखरस भनेको चाहिँ, रोटी चाहिँ भाँचेर उहाँको शरीर भाँचिएको थियो भनेर शरीरको रूपमा, दाखरस चाहिँ उहाँको रगतको रूपमा खान्छौँ। तर वास्तवै त्यो रोटी र त्यो रगत चाहिँ के, त्यो दाखरस चाहिँ शरीर र रगत त हुँदैन, त्यो एउटा सिम्बल हो, एउटा चिन्ह जस्तो हो। तर येसुको रगत, एउटा शरीर र रगत चाहिँ बगेको थियो, शरीर टुक्रिएको थियो, शरीरमा चोट पुगेको थियो, जसले हाम्रो रोग विषेक भयो, होइन? बाइबलमा उहाँका चोटहरूले हाम्रो रोग विषेक हुन्छन् भनेर भनिएको छ। त्यस कारणले त्यही कुरा चाहिँ हामी देख्दछौँ, त्यही कुरा देख्दछौँ। कुनै पनि धर्म कर्मका कुराहरू गरेर परमेश्वरलाई चिन्नुपर्ने मानिसहरूको गहिरो आत्मिक भोक, धर्मकर्म गरेर चाहिँ परमेश्वरलाई हरेक व्यक्तिको चाहिँ त्यो परमेश्वरलाई चिन्न नपाएको हुनाले, परमेश्वरलाई थाहा नभएको हुनाले, परमेश्वरको कुरा त्यो हृदयमा खाली छ तर भर्न नपाएको हुनाले उनीहरूलाई जहिले पनि भोक लाग्छ तर धर्म कर्मबाट पुरा हुन सक्दैन, त्यो सन्तुष्ट आउन सक्दैन। केवल येसु कहाँ आएर, उहाँलाई विश्वास गरेर, उहाँलाई ग्रहण गरेर, अब उहाँसँग सम्बन्ध गरेर मात्र कुनै पनि व्यक्तिले परमेश्वरसँग पनि सम्बन्ध र एकतामा आउन सक्छ। अनि येसु प्रभुद्वारा नै साँचो आत्मिकी भोजन र जिउने शक्ति उहाँले दिनुहुन्छ, जसको सबै मानिसहरूले उत्कट चाहना गरिराखेकै छन्। वास्तवमा जीवनको अर्थ, जीवनमा जिउने जो सबै मान्छेलाई इच्छा लाग्छ, होइन? जब येसुले भन्नुहुन्छ उहाँ नै साँचो आत्मिक भोजन हुनुहुन्छ, यसको अर्थ हो कि अन्य सबै कुनै पनि धर्म कर्म, धर्म आध्यात्मिक मार्गहरू ती सत्य छैनन् भन्नु खोजेको। ती सबै झुट्टा र भ्रामक छन्, तिनीहरूले अनन्त जीवनतर्फ डोर्याउन सक्दैन। अनि अरूले मान्ने गरेका अन्य धर्म वा रीतिरिवाजले, फेरि पनि म भन्न चाहन्छु, तिनीहरू अरूको धर्मको अपमान गर्न मैले मेरो मनसाय छैन। तर येसुको वचनको अर्थ चाहिँ के छ भने, कुनै पनि अर्को धर्म कर्म, अर्को कुनै पनि कुराले चाहिँ मानिसले परमेश्वर चिन्न र उहाँबाट पाउने सन्तुष्टि पाउन सक्दैन। येसुले यहाँ भन्नुभएको सत्यलाई हामी जोड दिएर विचार गर्छौँ। 58 पदमा लेखेको छ, उहाँले आफूलाई सङ्केत गर्दै भन्नुभएको छ, 58 पदमा, स्वर्गबाट आएको यो रोटी त्यस्तो होइन जो पिता पुर्खाले खाए तापनि मरेर गए, यो रोटी खाने चाहिँ सधैँभरि जिउनेछ। यो परमेश्वरको कति गहिरो वचन छ यहाँ। पिता पुर्खाले चाहिँ त्यो मन्ना खाएको थिए, तिनीहरू मरेर गए। अब सबै धर्म कर्म गर्नेहरू, मेरा धेरै साथीहरू छन् जो धर्म कर्म गर्छन्, उनीहरूको सोचमा के छ भनेदेखि, पुगिएला, निश्चय त कहिले पनि छैन, अन्धकारको कुरा नै बढी छ। तर कति खुसीको कुरा कि बाइबलमा जो परमेश्वरको वचन, येशु प्रभुको वचनमा प्रष्ट छ कि हामीले कसरी जीवन पाउँछौँ, अनि त्यसको आज नै निश्चयता हामी हुन सक्छौँ। स्वर्गबाट ओर्लेर आएको रोटी यही हो, जसले यो रोटी खान्छ ऊ सधैँभरि जिउनेछ, अनन्त जीवन पनि दिन सक्ने स्वर्गबाट ओर्लेर आएको रोटी म एकमात्र हुँ भनेर येशूले दावी गर्नुभएको छ। उहाँ नै साँचो भोजन हुनुहुन्छ, उहाँ नै परमेश्वर कहाँ जाने एकमात्र मार्ग हुनुहुन्छ। यो नै बाइबलको सुसमाचारको सबभन्दा ठुलो घोषणा हो। अरू कसैले भन्न सक्दैन, अरू सबै बाटोले जीवित सृष्टिकर्ता परमेश्वर कहाँ डोर्याउन सक्दैन। शताब्दीदेखि मानिसहरूले आफ्नो हृदयमा भएको खालीपन, त्यो रित्तोपना भर्ने कोसिस गरिरहेका छन्। धर्म कर्म, तीर्थ व्रत, दुनियाँभरको कुरा, असल काम गरेर, र कहिले पनि उनीहरू आफ्नो उद्धारको निश्चयता पाउन सक्दैनन्। अनि परमेश्वरको लागि जुन चाहना र भोक हुन्छ, खालीपना हुन्छ, कहिले भर्न सक्दैन। अरू कुनै मार्गबाट त्यो भर्न सम्भव छैन भनेर यहाँ हामी बुझ्दछौँ। अनि कतिले रुखहरूको पूजा गर्छन्, कतिले पृथ्वीको पूजा गर्छन्, कसैले ढुङ्गाको, कसैले नदीको, कसैले सूर्य चन्द्रको, सृष्टिका कुराहरूको, सृष्टिका चिजहरूको, त्यो जम्मै जे जे पुरा पूजा गरौँ, तिनीहरूलाई केही त्यसले केही फाइदा दिँदैन। बरु सृष्टिकर्ता परमेश्वरको आराधना गर्नु, उहाँलाई पुज्नु, उहाँलाई विश्वास गर्नु चाहिँ उनीहरूको लागि साँच्ची नै उनीहरूको भोक मेटाउने, जीवन पाउने बाटो, जुन चाहिँ येशु प्रभुद्वारा हामी गर्न सक्छौँ। तिनीहरू पौराणिक देवदेवताहरूको पूजा गर्छन् जुन अस्तित्वमा छैन। साँच्ची नै त्यो मूर्ति पूजाद्वारा गरिने सबै किसिमका कुराहरू जति पनि छन् त्यो अस्तित्व नभएको कुरा हो, खालि अजमाउनेको कुरा हो, होइन? तिनीहरू आफैले बनाएका मूर्तिहरूको पूजा गर्छन्। तपाईँलाई थाहा छ, धेरै जस्तो मूर्ति आफै बनाउँछ। तिनीहरूले आफ्नो हातले बनाएका चिजहरूको पूजा गर्छन्। तिनीहरू भौतिक धन सम्पत्तिको पूजा गर्छन्। धन सम्पत्तिको पूजा त राम्रैसँग गर्छन् मानिसहरूले, होइन? तपाईँलाई थाहा छन्, जहाँ जहाँ पैसा छ कुनी के भनेर पूजा गर्छन्। मानिसहरू भौतिक सम्पत्ति प्राप्त गरेर आफ्नो आन्तरिक आत्मिक भोक, सुरक्षा पुरा गर्ने कोसिस गर्छन्, तर कहिल्यै त्यो सन्तुष्ट मिल्दैन। आज यहाँ हाम्रो, हामी जहाँ बसेका छौँ, सिलिकन भ्याली भन्छ अमेरिका, यहाँ मानिसहरू जीवनको अर्थको खोजीमा छन्। प्राविधिक हिसाबले व्यापार के भन्छ त्यसलाई, ठुल्ठुलो कर्पोरेसनको हिसाबले यो एउटा केन्द्र ठाउँ छ, अनि मान्छेले त्यही टेक्निकल कुराहरूलाई पूजा गरिरहेका छन्। कसरी होडबाजी छ, कसले कसलाई जित्ने, होइन? यी मध्ये कुनै पनि कुराले परमेश्वरको लागि प्रत्येक व्यक्तिमा भएको गहिरो भोक चाहिँ मेटाउन सक्दैन। यो कुरो प्रष्ट छ। जतिसुकै धनी मान्छे छ यहाँ होइन, जतिसुकै गतिलो मान्छे, त्यसले कहिले पनि जीवनको अर्को जीवनको कुराको निश्चयता पाउन सक्दैन, किनभने रुपियाँ पैसाले केही किन्न सक्दैन। मानिसले आफ्नो शक्तिमा खोज्ने हरेक बाटोले रित्तोपना, एक्लोपना, असफलता, निराशपनामा मात्र डोर्याउँछ। यो कुरा चाहिँ हामीलाई प्रष्ट थाहा छ। अनि यसु स्वर्गबाट आउनुभएको एकमात्र साँचो रोटी हुनुहुन्छ, उहाँको शरीर साँचो भोजन हो र उहाँको रगत साँचो पिउने कुरा हो, जसले हामीलाई सन्तुष्ट पार्दछ। अनि यसुले योहन्ना 6:58 भन्नुभएको छ, उहाँलाई खानेहरू कहिल्यै सधैँभरि जिउनेछन्। स्वर्गबाट आएको यो रोटी त्यस्तो होइन जो पिता पुर्खाले खाएर तापनि मरेर गए, यो रोटी खानेहरू चाहिँ सधैँभरि जिउनेछौँ। येशूका आउनु हामी सबैको लागि आज यो निम्ता छ। येशूको रोटी खानु मतलब विश्वास गरेर ग्रहण गर्नु, यो निम्ता छ। तपाईँ जसलाई निश्चयता छैन जीवनमा, अहिलेसम्म केही गर्नु भएको छैन, सायद एउटा कोसिस गर्दा के फरक परेन। मेरो 42 वर्ष अगाडि म पनि निश्चित थिएँ कुनै कुरामा, तर परमेश्वरले मलाई मेरो आँखा खोल्नुभयो, हृदय खोल्नुभयो, मैले विश्वास गरेँ। आज 42 वर्ष लामो समय म परमेश्वरको पछि छु, अनि मैले सबभन्दा राम्रो निर्णय गरेको म भन्न सक्छु। उहाँले आफ्नो शरीर सबै भोकाउनेहरूको लागि अर्पण गर्नुभएको छ। उहाँले सित्तैमा यो भोक तृप्त गर्ने जीवनको रोटी दिनुहुन्छ। परमेश्वरले पुरानो नियममा धेरै अघि नै मसाया भन्छ, ख्रिस्ट नयाँ नियममा मार्फत आत्मिक भोजनको प्रतिज्ञा गर्नुभएको थियो। अनि यसै या अगम वक्ताले पुरानो नियममा भनेको कुरा हामी यहाँ हेर्छौँ। यसै या अगम वक्ताले 45:1 हे सबै तिर्खाउने हो, आओ पानी लिएर आओ, अनि तिमीहरू रुपियाँ नहुने पनि आओ र किनेर खाओ, आओ बिना पैसा बिना दाम दाखमद र दुध किन। वास्तवमा यो परमेश्वरको जीवन दिने प्रतिज्ञाको बारेमा हामी यहाँ देख्दछौँ। 2 पदमा यसै या 45 जे रोटी नै होइन त्यसको निम्ति किन पैसा खर्च गर्दछौ, जीवन दिने रोटी होइन, होइन अनन्त जीवन दिँदैन नि, अनि जे कुराले सन्तोष नै दिँदैन त्यसको निम्ति किन परिश्रम गर्छौ। ध्यान देऊ, ध्यान दिएर मेरो कुरा सुन, र जे कुरो असल छ त्यही खाओ, स्वादिष्ट थोकहरू खाएर तिमीहरूको प्राण सन्तुष्ट हुनेछ। स्वादिष्ट कुरो खाएर तिमीहरूको प्राण सन्तुष्ट हुनेछ। यसैया 55:3 कान थाप र म कहाँ आओस्, सुन ताकि तिमीहरूको प्राण जियोस् जीवित होस्, म तिमीहरूसित अनन्त करार बाँध्नेछु, दाउदलाई प्रतिज्ञा गरेको मेरो विश्वासको प्रेम। वास्तवमा यो यसैया 55:1-3 जो मैले पढेँ, जीवनको रोटीको बारेमा जसले जीवन दिन्छ र विश्वास गरेर प्राप्त गरिन्छ, येशु प्रभु संसारमा आउनुभन्दा 700 वर्ष अगाडि अगमवाणी बोलेको कुरा हो। अनि यो कसरी प्रमाणित भयो, वास्तवमा धेरै जस्तो मान्छेलाई येशु प्रभुको बारेमा यो सबै कुराहरू थाहा पनि छैन नि त, खालि मान्छेले बाहिर कुरा गरेको सुनेको छ, बाइबलको बारेमा थाहा छैन। यो त ऐतिहासिक रूपमा अनि पहिला भविष्यवाणी भएर अगमवाणी भएर पहिला पछि गएर ठ्याक ठ्याक पुरा भएको कुरा, कति प्रमाणहरू हामीले देख्दछौँ। विश्वासीले येशुको शरीरमा भाग लिनुको अर्थ के हो भन्ने बारे म एउटा अन्तिम महत्त्वपूर्ण टिप्पणी गर्न चाहन्छु, अन्तिम महत्त्वपूर्ण टिप्पणी। अनि यहाँनिर युहन्नाको सुसमाचार 6:65 हामी हेर्नेछौँ, 56 मेरो देह खाने र मेरो रगत पिउने चाहिँ ममा रहन्छ र म त्यसमा। एकदमै महत्त्वपूर्ण कुरा यहाँ प्रभु येशूले भन्नुहुन्छ। अनि खाने र पिउने चाहिँ यो साँच्ची नै शरीर खाने मासु खाने भन्दा पनि यो आत्मिकी कुरा हो, विश्वास गर्ने, उहाँको कुराहरूलाई उहाँको वचनलाई पालन गर्ने, यो कुरा भनेर हामीले बुझ्यौँ। अब अन्तिम पोइन्ट र 9 पोइन्टमा हामी हेर्छौँ। येशू जीवनको रोटी हुनुहुन्छ जो स्वर्गबाट आएको, जसद्वारा हामी जीवन पाउँछौँ भन्ने कुराको अन्तिम पोइन्ट चाहिँ, अन्तिम कुरा यो हो कि येशूलाई हाम्रो जीवनको रोटीको रूपमा ग्रहण गर्नुको मतलब हामी उहाँमा रहनु, अनि त्यसैलाई अबाइडिङ भन्छ। अबाइडिङ भनेको चाहिँ उहाँको वचन पालन गर्ने चाहिँ उहाँमा रहन्छ, उहाँ हामीमा रहनुहुन्छ। जब हामी उहाँको वचन आज्ञा पालन गर्छौँ विश्वास गरेर, उहाँको नियम अनुसार उहाँलाई पछ्याएर आत्मिकी पवित्र आत्माको शक्तिमा हिँड्छौँ, हामी उहाँमा रहन्छौँ। त्यसैले क्रिस्चियन जीवन चाहिँ येसुको आत्मा हामीमा बसेर बाइबलमा लेखेको छ नि हाम्रो शरीर चाहिँ परमेश्वरको मन्दिर भनेको छ। वास्तवमा यो गहिरो कुरा हो। त्यसैले येसुलाई विश्वास गर्ने मान्छेले मन्दिरमा गएर पूजा किन गर्दैन? किनभने उसमा येसु प्रभु बस्नुहुन्छ, परमेश्वर बस्नुहुन्छ, पवित्र आत्मा। अनि यो त साँच्चै कुरा हो, बाइबलमा लेखेको कुरा हो। येसुको शरीरमा भाग लिनुको मतलब उहाँमा रहनु पनि समावेश हुन्छ। जब येसुको शरीरमा हामी भाग लिन्छौँ, जब उहाँमा विश्वास गर्छौँ, उहाँ हामीमा र हामी उहाँमा हुन्छौँ। येसुमा रहनु भनेको उहाँको इच्छा पालन गरेर जिउनु हो, अथवा उहाँको आज्ञा पालन गर्नु। यसको अर्थ हाम्रो जीवनमा उहाँको इच्छा खोजी गर्नु हो, न कि हाम्रो आफ्नै इच्छाहरू। यसको अर्थ येसुलाई हाम्रो सारा हृदय, हाम्रो सारा प्राण, हाम्रो सारा शक्तिले प्रेम गर्नु, हाम्रो प्रभु र मुक्तिदाताको पछि लाग्नु हाम्रो शुभ अवसर हो। वास्तवमा येसु प्रभु जो हाम्रो लागि यति त्यो कुरा गर्नुभयो, उहाँलाई प्रभु मानेर उहाँको पछि लाग्नु हामी हरेकको लागि एउटा अभाग्य अवसर हो, जसले हामीलाई प्रेम गर्नुहुन्छ र हाम्रो लागि आफ्नो जीवन अर्पण गर्नुभएको छ। यो नै सबभन्दा ठुलो कुरा हो। जब हामी उहाँमा रहन्छौँ, उहाँले प्रतिज्ञा गर्नुभएको छ कि उहाँ पनि हामीमा रहनुहुन्छ, उहाँलाई हाम्रो जीवनमा अनुभव गर्नेछौँ। अङ्ग्रेजीमा भन्छ नि, हि बिकम्स रियल टु मी, हि मेक्स हिमसेल्फ रियल टु मी। त्यसलाई नेपालीमा के भनिन्छ? उहाँ हाम्रो लागि वास्तविक अनुभव हुनुहुन्छ, उहाँ हामीमा भएको अनुभव हामी गर्छौँ, उहाँको उपस्थिति हामीमा राख्नुहुन्छ। अनि यो वास्तवमा खालि अजमाएको कुरा होइन, यो रियालिटी हो। हरेक विश्वासीहरू जसले साँच्ची नै येसुलाई पछ्याउँछन्, उनीहरूको अनुभव हो, हरेक दिनको गवाही हो। उहाँले हामीलाई परमेश्वर पितासँग घनिष्ठ र आनन्दित सम्बन्धमा ल्याउनुहुनेछ। यसरी हाम्रो आत्मिक भोक, हाम्रो जीवनको रोटी येसु प्रभुद्वारा सधैँको लागि पुरा हुँदछ। हाम्रो आत्मिकी भोक सधैँको लागि पुरा हुँदछ। त्यसकारणले आज हामीले नवौँ यो सत्य, येसु प्रभुले म हुँ भन्नुभएको वाक्यहरूमा, म जीवनको रोटी हुँ भन्नुभएको बारेमा हामीले हेऱ्यौँ। अनि वास्तवमा यो खुसीको कुरा हो, होइन? उहाँले चाहिँ 5,000 दुईवटा माछा 5 रोटीद्वारा खुवाउँदै गर्दाखेरि, र तिनीहरू उहाँको यस्तो अचम्मको रोटीको पछि लाग्दै गर्दाखेरि उहाँले यति गहिरो सत्यता भन्नुभयो, नष्ट हुने शरीर र नष्ट हुने भोजनको मात्र ध्यान नदे हो, तर तिमीहरूको आत्मा जो अनन्त छ त्यसलाई अनन्तसम्म रहने कुराको भोजन जुन छ त्यसमा ध्यान देऊ। त्यो जीवनको रोटी परमेश्वरबाट आएको म हुँ, त्यसकारण मलाई विश्वास गर। यो येशूको वचन हो। अनि तपाईँ र म, हामी, मैले अघिदेखि घरिघरि भनिराखेको छु, त्यसकारणले मैले के भन्दै थिएँ, 42 मैले येशू प्रभुलाई पछ्याएको। अनि आज म सम्झना गर्छु, परमेश्वरले यति ठुलो उपकार मेरो लागि गर्नुभयो। अब संसारको मानिसहरूलाई विश्वासमा ल्याउन त उनीहरूको समझ, उनीहरूको दिमाग, उनीहरूको तर्क पुग्दैन, जुन चाहिँ मेरो 42 अगाडिको कुरा थियो। तर जब परमेश्वर आफै हामीमा काम गर्नुहुन्छ, हामीले बुझ्न सक्छौँ। हाम्रो कोही त्यस्ता मान्छेहरू छन् भने प्रार्थना गर्नुहोस्, परमेश्वरले नै काम गर्नुहुन्छ, हामीलाई बदल्नुहुन्छ। उहाँ त जीवित हुनुहुन्छ, उहाँ त प्रमाण गर्नुभएको छ उहाँले कि उहाँ जीवित हुनुहुन्छ भनेर। त्यसकारणले परमेश्वरलाई धन्यवाद भएको होस्। अलिकति लामो पनि भयो।